أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. أياما معدودات فمن كان منكم مريضا أو على سفر فعد من أيام أخر. صدق الله العلي العظيم.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. قال الله تبارك وتعالى: أعوذ بالله من الشيطان الرجيم. وما لكم لا تقاتلون في سبيل الله والمستضعفين من الرجال والنساء والولدان. ناظرین، خوش آمدید کہتے ہیں آپ کو. آج ہم پھر آپ کی خدمت میں دنیا کے اہم ترین مسئلے پر گفتگو کرنے کے لیے حاضر ہوئے ہیں، اور وہ ہے مسئلہ قدس، مسئلہ فلسطین. اس کے اوپر مختلف زاویوں سے بات ہو بھی چکی ہے، اور آج جو بعض اہم سوال مسئلہ قدس کے اندر موجود ہیں اس پر گفتگو ہوگی، اور اس میں ہم نے دعوت دی ہے ان سوالات کے جوابات کے لیے آغا سید رضا مہدی رضوی صاحب کو، اور اسی طریقے سے آغا شیخ علی صاحب کو، کہ خوش آمدید کہتے ہیں کہ آپ تشریف لائے اور اس اہم بحث کو تسلسل دیں گے انشاءاللہ. آغا رضا مہدی، معذرت چاہوں گا، یہ پروگرام کا آغاز آپ سے کرتے ہیں. فلسطین کے حوالے سے مختلف زاویوں سے بحث ہوئی، تاریخی اعتبار سے بھی بحث ہوئی، پھر علماء کے حوالے سے گفتگو ہوئی، ان کا کردار، ان کا نقش کیا رہا. اور ایک مسئلہ کے جو ابھی آپ یوں کہہ لیں چند مہینے پہلے ہی مسئلہ فلسطین کے اندر جو ہے وہ ایجاد کیا گیا دشمن کی طرف سے، کہ جس کو صدی کی ڈیل کہا جاتا ہے. آپ سے گزارش ہوگی کہ آپ اس مسئلے کی اہمیت کیا ہے، اس کے اہداف و نقصانات کیا ہیں، اس پر روشنی ڈالیے.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. جی، جیسا کہ آپ نے فرمایا کہ یہ فلسطین کے مسئلے میں یہ ایک نیا پہلو یا نئی چیز ہے کہ جو ابھی رسمی طور پر کچھ مہینوں میں سامنے آئی ہے، لیکن پچھلے دو تین سالوں میں جو ہے وہ اس کے اوپر گفتگو جو چلتی رہی ہے اور اس کے طرف اشارے ہوتے رہے ہیں. دیکھیں، جب سے فلسطین کا مسئلہ وجود میں آیا اور یہاں پر اس غاصب مملکت کی بنیاد رکھی گئی، کہ جس کو ہم مملکت تسلیم یعنی ملک تسلیم نہیں کرتے ہیں، اس کے بعد سے مختلف اس کو مسئلے کو حل کرنے کے لیے راہ حل پیش کیے گئے ہیں. جیسے کہ ایک آپ نے بہت مشہور یہ سنا ہوگا کہ یونائٹڈ نیشن نے بھی جس کی تائید کی تھی کہ ٹو نیشن اسٹیٹ کے دو ٹو نیشن پہلو کے دو جو ہے وہ مملکت بنائی جائیں، ایک جو ہے وہ یہودیوں کی ہو اور ایک جو ہے وہ مسلمانوں کی ہو. कि हम इसको हम कबूल नहीं करते, और इंशाल्लाह जब गुफ्तगू आगे बढ़ेगी तो हम इसकी तरफ आएंगे कि क्यों हमारे लिए ये काबिल कबूल नहीं है जिस तरीके से पेश किया जाता है। इसी मसले को हल करने के लिए इस वक्त जो राय हल पेश किया गया है उसका नाम जो है वो है ये डील ऑफ द सेंचुरी या सदी की डील। इसके दो हिस्से हैं, इसका एक हिस्सा जो है वो इकोनॉमिक इसका प्लान जिसको कहते हैं इकोनॉमिक प्लान, और एक इसका हिस्सा है वो है पॉलिटिकल प्लान। इसको तैयार किया है ट्रंप एडमिनिस्ट्रेशन में, और ट्रंप एडमिनिस्ट्रेशन में भी जो इसके बुनियादी इसके अंदर शख्सियत है वो खुद ट्रंप का दामाद जेरेड कुश्नर है ये। और इसमें अहम और बात यह है और दिलचस्प बात शायद इसको कह सकते हैं कि वो आदमी का जैसा कोई तजुर्बा नहीं है डिप्लोमेसी का, और ये आदमी जो है इसको जिम्मेदारी दी गई है कि दुनिया के अहम तरीन जो डिप्लोमेसी और डिप्लोमेटिक मसला है उसके ऊपर आकर ये राय हल पेश करें। इस राय हल को इन्होंने बनाया ट्रंप एडमिनिस्ट्रेशन ने, और इस पिछले साल जून के अवाखिर में इन्होंने इसके इकोनॉमिक प्लान को पेश किया, और इकोनॉमिक प्लान के अंदर जो है वो ये सब वादे दिए गए कि जिस तरीके से कि अगर ये मसला हल हो जाता है तो उसके नतीजे के अंदर जो है वो किस तरीके से फिलिस्तीन के अंदर खुशहाली आएगी और मादी तरक्की होगी, और उसका फ़ायदा जो है वो इजिप्ट और मिस्र जो है इजिप्ट और जॉर्डन इन दोनों को क्या इसके फ़ायदे होंगे, क्योंकि ये दोनों मुल्क जो हैं वो रस्मी तौर पर तस्लीम करते हैं इसराइल को। अच्छा, ये अपनी जगह कि हम पूरी दुनिया में इन वादों की हकीकत देख चुके हैं कि जहाँ पे भी ये जो फॉरेन इन्वेस्टमेंट या इंटरनेशनल जिस जहाँ पे इन्वेस्टर्स आते हैं और काम करते हैं अभी तक तो हमने दुनिया के अंदर अगर सही मानों में देखें तो कहीं पे खुशहाली आते हुए नहीं देखी इन मंसूबों की बुनियाद पर। बहरहाल ये एक अपनी जगह, तो ये उसको चंद महीने पहले यानी उसको रिवील किया गया, और उसके बाद फिर इस साल जनवरी के आखिर में 28 जनवरी को जो है वो इन्होंने आके इसका पॉलिटिकल जो है वो प्लान पेश किया, और इसको ये कह के पेश किया कि ये वो हल है कि जो इस देरीना मसले का जो है वो ख़त्म कर सकता है। अब इसके अंदर चंद एक चीज़ें जो काबिल तवज्जो हैं, और इसके ऊपर मैं चाहूँगा कि हमारे दोस्त और भाई शेख अली भी इसके ऊपर रोशनी डालें। सबसे पहली चीज़ ये कि ये जो यानी ये जो तसव्वुर है कि हम हैं जो सारी दुनिया के फैसले हम करेंगे, भाई दुनिया में क्या मसले हो रहे हैं इसको हल करना हमारी जिम्मेदारी है, हमारी मर्जी के बगैर नहीं हो सकता, शर्तें रखना अगर ऐसा होगा तो हम हिमायत करेंगे, ये खुद जो है वो अना रब्बुकुमुल आला उसी की मिसाल है।
इसीलिए हम इस्तकबार कहते हैं इनको, इसीलिए इस्तकबार कहा जाता है कि इनके अंदर ये एक ओवर कॉन्फिडेंस, और ये जो पूरी दुनिया को बताने का एक तरीका कार है कि हम आपको बताएंगे कि आपको क्या करना है, कैसे रहना है, आपका रहन सहन क्या हो, खाना पीना कैसे हो, आपकी ज्योग्राफी कैसे हो, आपकी इक्तसाद कैसे हो, आपका जो एजुकेशन सिस्टम है वो कैसे हो, ये इसकी वजह से इसको इस्तकबार कहा जाता है, इसकी वजह से इसको ताहूत कहा जाता है।
बिल्कुल ऐसे, और इसी की जो कैफियत ये जो हुक्म देने की है और मिल्लत की तजलील करते हैं ये, यानी एक तो होता है ना कि मसलन इंसान हुक्म करता है कि आप ये काम करें तो वो अलग बात होती है, लेकिन ये तजलीलाना जो काम करना है ये भी इनकी उस पॉलिसी के अंदर शामिल होता है।
अगर आप डील ऑफ द सेंचुरी के ये जो नुकात हैं इसको अगर आप मुतालिया करेंगे खुद तो आपको बहुत वाज़े तौर पर नज़र आएगा कि किस तरह से इन्होंने इस डील को ऑर्केस्ट्रेट किया। हमने पहले आपकी खिदमत में अर्ज किया था कि डील होती है दो फरीकों के दरमियान, उसके जो फरीकैन है वो कोई ना कोई ट्रांजैक्शन में इन्वॉल्व होते हैं, इसको कहा जाता है डील, इंग्लिश में कहा जाता है डील, उर्दू में कहा जाता है मामला। अच्छा, अब मजे की बात ये है कि यहाँ पर जो डील बनाई जा रही है इसके अंदर फरीकैन में फिलिस्तीन असलन मौजूद ही नहीं है, ना फिलिस्तीन के ब्यूरोक्रेट्स मौजूद है, ना फिलिस्तीन की हुकूमत मौजूद है, ना वहाँ की आपकी जितनी मुकावमती तहरीकें हैं वो मौजूद है, ना उनकी फौज, ना उनकी अर्तश, ना उनकी पुलिस, कोई भी मौजूद नहीं है, ना उनका पढ़ा लिखा तबका,
डिप्लोमेटिक जो ताल्लुकात होते हैं मेरे ख्याल में अमेरिका में जो मौजूद थे उनको भी छुट्टी दे दी
जी, जो इनके सफीर होता है वहाँ पर उसको इस डील के होने से पहले उसको वहाँ से भेज दिया गया वापस फिलिस्तीन, यानी जानबूझ कर उनको एक्सक्लूड किया गया। और ये जेरेड कुश्नर जिनकी बात हुई है, जो दामाद है ट्रंप का, ये बहुत नजदीक है नेतन्याहू के, इसके फैमिली टर्म्स हैं उसके साथ, ये
बहुत जो है ना यहूदी उसमें बिल्कुल जो है वो बहुत सख्त यहूदी लॉबी का जो है वो ये
आदमी है। इसमें आपसे अर्ज करूं कि इसने इसकी अपनी स्टेटमेंट है जो सीएनएन ने दिखाई भी टीवी के ऊपर, आप इसकी स्टेटमेंट को जरा मुलाहिजा फरमाएं, कहता है द डील हैड एब्सोल्युटली नो इनपुट फ्रॉम पैलेस्टिनियंस, जैसे जेरेड कुश्नर कह रहा है, इसके अपने अल्फाज क्या है, I have spoken to everyone who has been involved in this. मैंने सबसे बात की है जो इस डील के अंदर इन्वॉल्व है, खुद आगे क्या कहता है, वेल एक्सेप्ट फॉर पैलेस्टीनियंस,
जी सिवाय फिलिस्तीनियों,
सिवाय फिलिस्तीनियों के, खुद की स्टेटमेंट है इसकी। फिर आगे क्या कहता है, एंड इट टुक अस 3 years टू पुट ऑलमोस्ट एवरीथिंग, फिर रिपीट करते हैं एवरीथिंग इसराइल वॉन्टेड इन द डील, कहता है हमें 3 साल लगे हैं किस काम के लिए, कि ये जो डील, ये जो दस्तावेज तैयार हुई है इसके अंदर वो सब चीजें जो इसराइल चाहता है उसको इंक्लूड करने के लिए, उसको इसके अंदर डालने के लिए, यानी 100% ये डील जो है वो इसराइल की तरफ से पेश करदा एक चीज है जिसको अमेरिका ने एक्सेप्ट किया,
यानी इसको हम मुसालहा तो बिल्कुल कह ही नहीं सकते।
नहीं, असल में देखें, असल में जो इसकी भी पढ़े तो ये खुद इसके नाम के अंदर जो है वो आप देखेंगे कि एक डिसेप्शन यानी मौजूद है, क्योंकि दर हकीकत जिन्होंने ये एक सजेशन यानी प्रपोज किया, अगर इसकी रूह को देखा जाए, जहां कहीं पे बीच बीच में उन्होंने इजहार भी उस पर किया है कि दर हकीकत ये 2 पार्टीज है जिन्होंने इसे अग्री करना है, दर हकीकत मुहिदा उन दोनों के दरमियान होना है, लेकिन इसके नाम से लेकर और जिस तरीके से इसको पेश किया गया और जिस तरीके से सारे मीडिया ने उसको उछाला, उससे
इसराइल का बनना भी
हो गया, जैसे
इसराइल का बनना भी तो ऐसे ही था।
जी
उसके अंदर भी आप देखिए कि जो सारी के सारी गठजोड़ थी वो दुनिया की तागुती जो ताकतें थी,
बेलफोर डिक्लेरेशन,
पूरे बेलफोर डिक्लेरेशन क्या थी, उसके अंदर फिलिस्तीनियों से तो कुछ पूछा ही नहीं गया, उनसे तो राय तक नहीं ली गई, लेट अलोन के वो डिसीजन मेकिंग का प्रोसेस का पार्ट होते। अब इसके अंदर देखिए सबसे जो पहली एक चीज हम ताकि इसको आगे बढ़ाए कि कैपिटल जो फिलिस्तीन का करार पाता है बैतुल मुकद्दस, उसको इन्होंने इस डील के मुताबिक अनाउंस किया है कि वो कैपिटल होगा अब से इसराइल का। यानी किसने अनाउंस किया, अमेरिका ने अनाउंस किया, किसने अनाउंस किया, बर्तानिया ने अनाउंस किया, किसने अनाउंस किया, इसराइल ने अनाउंस किया। यानी इसके अंदर अगेन पैलेस्टाइन का लेना देना ही कोई नहीं है, जिनका असली अबदी कैपिटल खुद बैतुल मुकद्दस रहा है, जिसके ऊपर आपने देखा कि हजरत आगा ने, इमाम खामेनेई ने फरमाया कि फिलिस्तीन का ही कैपिटल रहेगा बैतुल मुकद्दस, ना कि किसी और जगह का कैपिटल बनेगा, ये मुमकिन नहीं है। तो एक इसका पॉइंट ये था।
अगर आपने आप यहीं से शुरू किया, थोड़ा सा इसी पे इसको खोलें, देखें यानी इसको भी पहले उन्होंने इसमें ये कहा कि ये जो है इसको डिवाइड करना तो बिल्कुल, बैतुल मुकद्दस को जो है वो इसको तकसीम करना तो बिल्कुल मुनासिब नहीं है, जो जिस तरीके से ये चला आ रहा है ये उसी तरीके से रहेगा। एक तरफ इसके अंदर देखें वो कहते हैं कि जो स्टेटस को था हम वही बाकी रखेंगे, यानी जिस तरीके से ये एक एंटिटी है। दूसरी तरफ से इससे पहले यहाँ पर यहूदियों को और ईसाइयों के लिए इस तरीके से जो इसकी मस्जिद, जो मस्जिद अक्सा थी वो खुली हुई नहीं थी इबादत के लिए, एक तरफ कहा हम उसी चीज़ को बरकरार रखेंगे, दूसरी तरफ जो है उसको सबके लिए मस्जिद को खोल दिया उसमें। और फिर कहते हैं वो जो यहाँ पर एक छोटी सी जो इबादी जो उसके आउटस्कर्ट्स में समझी जाती है, यानी इसके जो बाहर के इलाके हैं आप कहें नवाही इलाकों में समझी जाती है, उसको कहा कि ये जो है वो मुसलमानों यहाँ पे चाहें तो अपना कैपिटल बना लें और कुछ और जो उसको नाम देना चाहें वो उसको उसको नाम दें। और तीसरी चीज़ ये कि क्योंकि ये देखिए ये किस कदर मतलब खुला झूठ है, चूंकि पिछले सालों में हमने देखा कि इसराइल ने बहुत अच्छी इसकी जो है वो मैनेजमेंट की और बहुत ही जो है वो अच्छी और पुरअमन फिजा को यहाँ पे बरकरार रखा, इसलिए जो है वो इसराइली जो है इसको
यानी झूठ की बुनियाद पे ये बस एक इमारत खड़ी करते हैं और फिर दुनिया को कहते हैं कि आप यकीन कर लें, किस तरह से प्रोपेगेंडा।
जी प्रोपेगेंडा बिल्कुल ऐसे ही है। और फिर मीडिया चूंकि सारा इनके हाथ के अंदर है, आप देख लें जितने भी हमारे दूसरे इस खत्ते के जितने भी मीडिया चैनल्स हैं वो सारे के सारे खबरें इनसे लेते हैं, जो बड़ा मीडिया इनके हाथ में, तो ये चीज़ जो चीज़ उड़ा देते हैं और फिर ये तर्जमा होकर मुख्तलिफ ज़बानों में जाता है, तो आम इंसान जो है वो ये सोच रहा होता है कि इतने लोग इतना मीडिया प्रोपोगेट कर रहा है इसको, तो हतमन कोई ना कोई हकीकत होगी उसमें,
जबकि ऐसा नहीं
होता।
इसमें जो पॉइंट है वो इंटरनेशनल एक्सेस का है, इसराइल ने जो एक चीज़ की है इस डॉक्यूमेंट के मुताबिक, और ये मर्ज कर दें कि ये इंशाअल्लाह ना ही तहकुक पजीर हुआ है और ना ही हो पाएगा, जैसे आगा ने इशारा किया कि ये इसको ऐसे शो कर रहे हैं कि ये डील हो गई है, ये नज़दीक भी नहीं है होने के और ना ही इसके कोई इम्कानात हैं। और वो जिस तरह हम इसको खोलेंगे आपको खुद भी ये चीज़ वाजे होती चली जाएगी, मुमकिन नहीं है कि ये डील जो है वो मटीरियलाइज हो सके। क्यों? क्योंकि अब मसला यहाँ पर आके इसराइल कहता है कि इंटरनेशनल एक्सेस जितनी भी है, यानी फिलिस्तीन से बाहर के साथ जितने मामलात हैं, ठीक है, वो कम्युनिकेशन से लेके, वो ट्रेड से लेके, वो इनके जो बॉर्डर्स हैं उनके ऊपर, इनके पानी की एक्सेस हो गई, आपको पता है किसी भी मुल्क के लिए जो उसके पोर्ट्स होती हैं वो बहुत इंपॉर्टेंट होती हैं, सारी जो आपकी ट्रेड होती है उसके ज़रिए हो रही होती है, जितने भी इंटरनेशनल मामलात हैं वो सारे के सारे इसराइल के हाथ में होंगे।
जी
یعنی اس رجیم کے ہاتھ میں ہوں گے یہ جو شیطانی رجیم ہے
اور یہ اس میں بالکل یعنی اب اس پہ اگر بات کریں تو اس میں میں نے تھوڑا سا اس میں دیکھ رہا تھا کہ دنیا بھر کے لوگوں نے ملکوں نے کیا کہا اور یعنی اس طریقے کی یہ ڈیل ہے کہ اس کے اوپر حتیٰ یورپین یونین اور فرانس اور اٹلی یعنی جو اس طریقے کے ویسٹرن ممالک ہیں ان لوگوں نے بھی اس کے اوپر اعتراض کیا اور اسی پہ جو یہ جو انہوں نے اس میں کہا تھا کہ سوورنٹی کہ ہم دو مملکت کے طور پہ بنا رہے ہیں اسرائیل اور ایک جو ہے وہ فلسطین تو بحث یہ نہیں تھی کہ یہ جو ہے یہ مملکت یعنی اسرائیل کو اس فلسطین کو کتنی آزادی دی جا رہی ہے کچھ کا یہ کہنا تھا کہ اس کے اندر کچھ آزادی دی گئی ہے اور کچھ کہنا تھا فلسطین کو بالکل آزادی نہیں دی گئی ہے یعنی اصلاً پوری دنیا میں کسی نے قبول نہیں کیا کہ یہ جو ہے وہ ٹو اسٹیٹ سولوشن بھی ہے کہ جو پہلی دفعہ یو این نے کہا اس کی وجہ یہی ہے ایسا ملک کہ وہ اپنے باہر کے جتنے تجارتی معاملات ہیں وہ بغیر اسرائیل کی مرضی کے نہیں کر سکتا کسی آرگنائزیشن کا انٹرنیشنل کسی آرگنائزیشن کا حصہ نہیں ہو سکتا جب تک کہ جو ہے وہ اسرائیل کی اجازت نہ ہو اس کا سارا ڈیفنس جو ہے وہ اسرائیل کے ہاتھ میں اور اس میں آپ یہ دیکھیں مثلاً یہ ستمگری ہے اور یہ کہا کہ اس طریقے سے ہم جو ہیں ان کو نجات دے رہے ہیں اس خرچے سے کہ جو ڈیفنس کے اوپر ہوتا ہے اب دیکھو
بالکل بچکانا چیز ہے ٹھیک ہے انہوں نے یہ جو کہا کہ فل ڈی ملٹرائزیشن آف پیلسٹائن کہ یعنی نہ ہی فلسطین کی اپنی کوئی فوج ہوگی اس کے مطابق
جاپان والا کو لیا جائے
جی نہ ہی کوئی فوج ہوگی نہ ہی یہاں پر کوئی مقاومتی تحریک ہوگی یعنی حماس ہو یا کوئی بھی آپ کی ختم ہو ٹھیک ہے اس کے علاوہ وہاں پر نہ ہی کسی قسم کی مثلا نیوی فورس ہوگی جو کہ ہر ملک کے اندر اس وقت پائی جاتی ہے نہ ہی کوئی ایئر فورس ہوگی نہ ہی کوئی انفینٹری ہوگی ٹھیک ہے تو یہ کون پھر ساری یہ چیزیں کرے گا یعنی اس کی کون ٹیک کیئر کرے گا وہ کہتے ہیں ہم کریں گے ٹھیک ہے یعنی ملٹری ہماری ہوگی فورس ہماری ہوگی بس آپ ہمارے اسی لیے ہم ان کو سلطے گر کہتے ہیں کہ جو اپنے ڈومینیشن کو جس طرح ہم نے پہلے بھی عرض کیا تھا کہ یہ اپنی ڈومیننس چاہتے ہیں اس پورے خطے کے اندر اور مسئلہ صرف فلسطین کا نہیں ہے یہاں پر میں ایک نقطے کو عرض کرتا جاؤں میں چاہ رہا تھا پہلے ٹچ کروں لیکن وہ موقع نہیں بنا کہ یوم القدس اصل میں یہ یوم اللہ ہے یہ یوم اسلام ہے یہ یوم مسلمین ہے یہ یوم مستضعفین ہے جس طرح قرآن کریم ہمیں کیا ارشاد فرماتا ہے وَنُرِيدُ أَنَّ مُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ یعنی اللہ سبحانہ و تعالیٰ نے اس چیز کو طے کیا ہوا ہے کہ مستضعفین کے ہاتھ میں جو ہے وہ دنیا کی حکومت ہونی ہے یہاں پر ان کی امامت ہوگی اس کا اتم مصداق امام زمانہ علیہ السلام ہے جو کہ ہمارے زمانے کے امام ہیں لیکن اگر آپ اس کو اس وقت اس حالات میں دیکھیں تو وہ مستضعفین کون ہوں گے کہ جو امام کے ساتھی ہوں گے وہ یہی ساری کی ساری اپریسڈ نیشنز ہوں گی جس کے اندر فلسطین اس کا سب سے بارز نمونہ ہے یعنی جب ہم یوم القدس کی بات کرتے ہیں تو ہم کشمیر کی بات بھی کر رہے ہیں ہم بحرین کی بات بھی کر رہے ہیں ہم یمن کی بات بھی کر رہے ہیں ہر وہ جگہ جہاں پر نائجیریا کی بات کر رہے ہیں جہاں پر مظلوم اس وقت پس رہا ہے یوم القدس اس چیز کو ریپرزینٹ کرتا ہے یوم القدس مخصوص نہیں ہے کسی بھی ایک نیشن کے لیے یا ایک کنٹری کے لیے یوم القدس ہر استکبار ہر فرعون ہر شداد ہر قارون ہر یزید کے خلاف اہل ایمان کی استقامت کا نام ہے یہ یوم القدس اس دن کا نام ہے کہ جس دن ہم آ کر اپنے غم و غصے کا اظہار کرتے ہیں اور اپنے وجود کا اظہار کرتے ہیں کہ ہم ظالمین کے خلاف ہیں اور ہم ظالمین کے خلاف اپنا قیام کیے ہوئے ہیں تو یہ یوم القدس کوئی یہ نہ سمجھے کہ ہم صرف ایک چھوٹی سی جگہ کی بات کر رہے ہیں
اسی طریقے سے ہم دے سکتے ہیں مثلا آپ کہہ سکتے ہیں کہ آج کے دور میں کل کا کل کفر جو ہے وہ مقابل میں ہے پوری امت مسلمہ کے کہ امت مسلمہ کے اوپر وہ ظلم کر رہا ہے جو کہ فلسطین کے اندر موجود ہے یمن کے اندر موجود ہے افغانستان لے لیں کشمیر لے لیں جہاں بھی آپ چلے جائیں گے امت مسلمہ پہ ظلم ہو رہا ہے اور کون کر رہا ہے کل کا کل کفر ہے کہ جو مجسم کفر ہے
دیکھیے آپ ہم نے ایک پہلے بھی ایک چیز عرض کی تھی کہ دنیا میں حق اور باطل کی جنگ ہمیشہ چلتی آئی ہے اور آج بھی ہو رہی ہے ہم جانتے ہیں اہل ایمان اہل کفر اور اہل شرک کے ساتھ اہل نفاق کے ساتھ اس وقت نبردازما ہیں مگر فلسطین وہ جگہ قرار پاتی ہے اور یہ زائنسٹ رجیم یہ صہیونی ریاست وہ جگہ قرار پاتی ہے جہاں پر ایمان اور کفر بارز ترین طریقے سے ایک دوسرے کے خلاف مقابلے میں
بالکل ایسے ہی جیسے کہ ہمیشہ حق و باطل کا مارکا جاری رہا ہے لیکن علم میں حق کس کے ہاتھ میں ہے اور علم میں باطل جو ہے وہ کس کے ہاتھ میں قرآن کی آئمۃ الحق اور دوسری طرف آئمۃ الکفر جس کے ہاتھ میں اور ان آئمۃ الکفر کی وجہ سے جو ہے وہ دوسرے لوگوں کی ہمتیں بڑھتی ہیں. یعنی اگر وہاں پر وار ہوتا ہے تو صرف وہ وہاں تک محدود نہیں رہتا بلکہ تمام جو پورا جو باطر صف ہے یہ اس کے اوپر وار جو ہے وہ شمار ہو سکتا ہے. بالکل ایسی جیسے آپ درخت اگر جڑ کے اوپر وار کریں گے تو وہ ہر شاخ کے اوپر جو ہے وہ ٹہنی کے اوپر وار ہے, لیکن اگر آپ شاخ کاٹ دیں گے تو جڑ سلامت رہے گی. اس وقت اگر ہم دیکھتے ہیں تو باطل کا جو علم ہے وہ یہاں پر ان لوگوں کے ہاتھ میں, اور چونکہ ہم یہاں پر چپ رہے, کئی دفعہ اس پہ پہلے مثلا مختلف لوگ بات کر چکے ہیں, کیونکہ اس سب سے بڑے ظلم پر چپ رہے اس کی وجہ سے جو ہے وہ ہمتیں بڑھتی گئیں, بات جو ہے وہ شام میں پہنچی, یمن تک پہنچی, بحرین تک پہنچی.
اگر آپ کسی کے ظلم پر خاموش ہیں تو آپ اس کے ظلم کا حصہ ہیں.
ہاں بالکل ایسا ہی
مضمون روایہ اس طرح سے کہ آپ اس کے ظلم کا حصہ ہیں, آپ ظالم کے ساتھ ہیں اگر آپ خاموشی. اور امت مسلمہ کی سب سے بڑی مشکل یہ ہوئی کہ انہوں نے ظلم کے خلاف خاموشی اختیار کی. اس خاموشی کا آج ہمیں خمیازہ بھگتنا پڑ رہا ہے. اس کی وجہ سے یہ بچے جو آج مر رہے ہیں, یہ عورتیں, یہ جو حاملہ عورتوں کے اوپر مظالم ڈھائے جا رہے ہیں, یہ جو اسکولز کے اوپر, کالجز کے اوپر, حتیٰ ان کے ہاسپٹلس کے اوپر جو بمبنگ ہو رہی ہے, پورے کے پورے کنٹری کے انفراسٹرکچر کو تباہ کیا جا رہا ہے, یہ مسلمانوں کی اس بے حسی کا نتیجہ ہے کہ جو کہ اس جنریشن نے انجام دی.
بالکل.
بس ہم یہ چاہتے ہیں کہ یہاں سے جو ہم ایک پیغام دے وہ یہ کہ وی کین چینج دس ٹائڈ, rather the tide has already changed. یہ جو لہر ہے, یہ موج ہے, یہ آلریڈی چینج ہو چکی ہے.
بالکل.
اس وقت ہمیں, یعنی ہم اس وقت یوں کہہ سکتے ہیں کہ ہمیں صرف اور صرف اس لہر کے ساتھ آگے چلنا ہے.
بالکل.
اور ان شاء اللہ قدس کی اور فلسطین کی آزادی وہ آغاز ہوگا امت مسلمہ کی سر بلندی کا اصل معنوں میں, کہ جس کے بعد کفر اصل میں مایوس ہوگا عالم اسلام سے اور مسلمانوں سے.
اور ظہور کا زمینہ جو ہے وہ اسی طریقے سے ہی فراہم ہوگا کہ آپ دیکھیں بہت ساری ملتیں الحمدللہ جو ہے وہ بیدار ہونا شروع ہوئی ہیں. آپ دیکھیں یمن میں ایک فورس تیار ہو گئی ہے, ٹھیک ہے, فلسطین میں تو موجود تھی, آپ عراق کے اندر دیکھ لیں.
جی جی بھائی, فلسطین کی مقاومت کے
بالکل ایسے, یعنی یہ جتنا بھی کام کیا جا رہا ہے یہ اسرائیل کو کی بقا کے لیے کیا جا رہا ہے, جو دشمن لے کر آ رہا ہے کبھی سوریا میں اور کبھی جو ہے وہ کہیں اور جا کر الجھانے کی کوشش کر رہا ہے مقاومتی تحریکوں کو کہ یہ اسرائیل کی طرف نہ پہنچیں. کبھی اس کو شام میں الجھا رہا ہے, کبھی اس کو عراق میں الجھا رہا ہے, کبھی اس کو افغانستان میں الجھا رہا ہے.
اب دیکھیے خداوند متعال کا کیسا ایک سنن ہے, سنن الہی میں سے ایک سنت ہے کہ خدا ایسے زمینے کو فراہم کرتا ہے, کیونکہ جو سورس ہے منبع ایک ہے. آپ دیکھیے کہ فلسطین کی مقاومت ہو یا عراق کے اندر مقاومت ہو یا حتیٰ پاکستان کی مقاومت ہو جنہوں نے حرم کا دفاع کیا, یا اسی طرح سے یمن کی مقاومت ہو, سارے کے ساری مقاومت, نائجیریا کو آپ اسی طرح سے لے لیجیے, ٹھیک ہے, یہ ساری مقاومت یہ ٹریس بیک کرتی ہے اسی اسلام ناب محمدی کو, جو ہم نے ڈے ون کہا کہ یہ وہ اسلام ہے کہ جو رسول اللہ کا اصل اسلام تھا, کہ جو کفر اور شرک کی ڈومیننس کو اور اس کے تسلط کو کبھی بھی کسی بھی صورت میں مسلمانوں کے اوپر برداشت نہیں کر سکتا. یہ غیرت والا اسلام ہے.
بالکل,
یہ وہ اسلام ہے کہ جس کے اندر دشمن کے مقابلے میں قیام ایک فضیلت کے طور پہ دیکھا جاتا ہے.
جی جی, بلکہ کہا گیا آل اسلام یا علی ولا یعلا
ولا یعلا,
اسلام جو ہے وہ بلند ہے اور اس کے اوپر کوئی بھی نہیں آتا.
قائدہ نفی سبیل جو پورے فقہ کے اندر اس کے اوپر بحث ہے, اور اب سمجھ میں آ رہا ہے کہ اس کا دائرہ کار جو ہے, اس کا اصلی دائرہ کار جو ہے وہ سیاسی ہے, کہ جس کے اندر یہ واضح ہوتا ہے.
اگر ہم وہ ڈیل آف دی سینچری پہ واپس,
اگر ڈیل کے اوپر واپس آئیں تو دیکھیے, اس خود اس کے اندر جیسے یہ بات ہوئی کہ اس, یعنی اس ڈیل کے اندر ایک طرف وہ یہ کہہ رہے ہیں کہ ہم اس کو ایک آزاد مملکت بنائیں گے, دوسری طرف سے آزاد مملکت کی جتنی خصوصیات ہیں ان سب کو اس سے جو ہے وہ روک دیا گیا, تمام مستقل جو اس کا استقلال ہے وہ چھین لیا گیا. اسی دنیا میں لوگ یہ کہہ رہے ہیں کہ اس میں یا مختصر حق اختیار دیا گیا ہے یا مختصر اختیار نہیں دیا گیا ہے, اس پر بات کر رہے ہیں. یہ نہیں کہہ رہے کہ اس کو استقلال دیا گیا ہے یا نہیں دیا گیا, یعنی کیا مختصر استقلال بھی دیا گیا ہے یا نہیں, اس کے اوپر جو ہے وہ اس کے اندر بات اس میں کر رہے ہیں. دوسری طرف سے دنیا کے اندر اس وقت تقریباً 140 ممالک ہیں کہ جو فلسطین کو ملک کے طور پر تسلیم کرتے ہیں, یونائٹڈ نیشن کے اندر جو ہے وہ اس کی کرسی موجود ہے. اس کے باوجود اس ڈیل کی جو آپ لینگویج دیکھیں, کیونکہ وہی جو استکبار کہ انا ربکم الاعلی, یعنی میں پروردگار ہوں تمہارا, جگہ جگہ نظر آتا ہے. شروع کہاں سے ہوتا ہے کہ اسرائیل کے جو لیجیٹمیٹ, یعنی وہ جو ہے قانونی, وہ قانونی ملک ہے, اور اس کے مقابلے میں کیا کہتے ہیں فلسطینی, کہ جو کبھی بھی جن کے پاس کوئی ریاست نہیں تھی, آج ان کے پاس جو ہے وہ یہ موقع ہے کہ یہاں پہ وہ اپنی ریاست بنا سکیں. یعنی یہ توہین ہے صرف فلسطینیوں کی نہیں بلکہ ان 140 ممالک کی بھی توہین ہے کہ جنہوں نے فلسطین کو ایک ملک کے طور پر تسلیم کیا ہوا ہے. یعنی پوری دنیا کے سامنے آ کر کہہ رہے ہیں کہ ہم جسے کہیں گے وہ ملک ہوگا, ہم جسے نہیں چاہیں گے وہ ملک جو ہے وہ ملک نہیں ہوگا.
بالکل ایسے ہی.
دیکھیے یہاں پر الیگل سیٹلمنٹس کا ایک مسئلہ اور اس کے اندر ڈسکس ہوا ہے, یقیناً آپ کی نظروں سے گزرا ہوگا کہ یہ جو ویسٹ بینک کے اندر 1967 سے آنورڈز، آلدو کہ اسرائیل کا خود کا جو انسیپشن ہے وہ 1948 سے، 67 سے آنورڈز کی یہاں پر بحث لے کے آئے ہیں کہ وہ جو سیٹلمنٹس ویسٹ بینک کے اندر اسرائیل نے برقرار کی، جس کو آج تک پوری عالم میں اسلام تو چھوڑیے پوری دنیا اور جتنے بھی یہ عالمی تنظیمیں ہیں یہ سب کے سب اللیگل سیٹلمنٹس کے نام سے یاد کرتی ہیں، یعنی غیر مشروع غیر قانونی. یہ سیٹلمنٹس جو ہے اس ڈیل کے مطابق ان کا کہنا یہ ہے کہ اس کو اب جو ہے وہ مشروع مان لیا جائے. اب دیکھیے مثلا جس طرح کچھ بچے بیٹھ کے نہیں کوئی حرکتیں کرتے ہیں، بزرگ کہتے ہیں ابھی یوں کر لیتے ہیں تو اب یوں ہو جاتا ہے، یوں مان لے تو اب یہ مان لیں، اب آپ بھی یہ مان لیں، اب یہ، یعنی یہ دنیا کو اس طرح سے سمجھ رہے ہیں کہ دنیا کے پاس نہ عقل ہے نہ شعور ہے نہ علم ہے نہ دانائی ہے نہ بصیرت ہے، نہ ہی دنیا کو تاریخ کا کچھ پتہ ہے، نہ ہی دنیا اپنے فیوچر کے بارے میں کوئی پرواہ رکھتی ہے، بس جو امریکہ کہتا جائے اور جو اسرائیل کہتا جائے اس کے سامنے جو ہے وہ گھٹنے ٹیکتے جائے. اصل ان کا یہ ہے. آپ دیکھیے کہ کس طرح سے وداؤٹ اینی تھنگ کے مثلا جہاں ایک چیز پرووائڈ کرتے ہیں کہ اس وجہ سے اس کو اب مشروع مان لیا جائے، انہوں نے وہ بھی زحمت نہیں کی، بالکل نہیں کہا بس آپ مشروع مان لیں،
کیونکہ قبضہ نہیں مان، یعنی زور جو ہے طاقت کی جو اس میں زبان استعمال کی گئی ہے، چونکہ یہ اس کو جو ہے اس کا حصہ مانا جائے. اور دوسری طرف ابھی جو اسرائیل کے اندر جو حالات پیش آ رہے ہیں، جو آپ نے بار بار دیکھا ایک سال کے اندر تین حکومتیں بنی، اس کے اندر جو آخری ابھی جو معاہدہ ہوا ہے نتن یاہو اور دوسری پارٹی کے جو درمیان کہ جو ایک یونین دوبارہ جو ہے وہ ایک کولیشن گورنمنٹ بنی ہے، اس میں یہ انہوں نے معاہدے کا حصہ ہے کہ جولائی کے اندر دوبارہ یہ ویسٹ بینک کے اندر نئی سیٹلمنٹ بنانا شروع کر دیں گے. یعنی اس ڈیل کے باوجود وہ اس کے بھی پابند نہیں ہے. یعنی اگر کوئی تصور یہ کرتا ہے کہ
اس کی وجہ اسرائیل کا خود کا وجود جو ہے وہ ایکسپینشنسٹ تھیوری کے اوپر مبنی ہے،
بالکل وہ ست لے کے آتے ہیں
کہ اس کو جو ہے وہ اس کے بغیر چارہ نہیں ہے، اس کے پاس ایگزسٹنس ہی نہیں اس کی ہو سکتی ہے کہ اگر وہ ایکسپینڈ نہیں کرے تو یہ اپنی کبھی بھی ایکسپینشن نہیں روکے گا. جو ان کا اصل نعرہ ہے جو صہیونیت کا اور زائنزم کا نعرہ ہے وہ کیا ہے، فرام نائلز ٹو یوفریٹس، دریائے نیل سے دریائے فرات تک.
اور اس پہ بات ہوئی تھی کہ ان کی جو یہ وسعت طلبی ہے یہ ان کی آئیڈیالوجیکل بھی ہے سیاسی بھی ہے، یعنی رکنے والے یہ نہیں ہیں کہ اگر کوئی خود بھی اگر یہ کہتے ہیں کہ ہم فقط یہیں تک محدود رہیں گے. جب ہم نے اس مسئلے پر بات کی تھی کہ فلسطین کی حمایت کیوں کی جا رہی ہے اتنی پرزور اور شور کے ساتھ، یہ آپس میں ان کا مسئلہ ہے، تو جواب میں یہی چیز لے کر آئے تھے اور آپ نے شاید جواب دیا تھا اس میں اسی نظریے کو لے کر آئے تھے کہ انہوں نے پھیلنے والی جو تھیوری اپنی رکھی ہوئی ہے آپ ان کو جتنی ڈھیل دیں گے یہ اتنا زیادہ جو ہے وہ پھیلتے آئیں گے. آج یہ فلسطین کے اوپر اتنا ظلم کر رہے ہیں اور یہ سارا اگر یہ نیل تا فرات والے نظریے کو پورا کرتے ہیں
تو کہیں گے پوری دنیا میں جو ہے
پوری دنیا میں بھی ہے کہ وہ اسلام کو جتنا ضربہ اور نقصان پہنچے گا. اور یہ ملتیں جو اس وقت بعض اوقات جو ہے وہ خاموش بیٹھی ہوئی ہیں اور تماشائی بنی ہوئی ہیں، اب اس میں بعض مفاد پرست طبقہ بھی ہے، اس کے اندر بعض بزدل طبقہ بھی ہے، تو دونوں طبقے مل کر جو ہیں وہ نقصان پہنچا رہے ہیں امت مسلمہ کو. تو ظاہری بات ہے جب وہ اپنی اس تھیوری کے تحت آگے تک بھی آگے تو نہ یہ بزدل طبقہ باقی بچے گا اور نہ ہی مفاد پرست طبقہ باقی بچے گا.
یہ ہمیشہ سے اس چیز سے پوری ہسٹری آپ کے سامنے ہے، یعنی اگر آپ امام حسین علیہ السلام کے ٹائم سے بھی دیکھیں تو رے کی حکومت چاہیے تھی، امام نے کیا فرمایا کہ رے کا اس کو دانے کے اوپر بھی حکومت نہیں ملے گی، وہ دانا بھی اس کو نہیں ملے گا. اسی طرح سے اگر آپ ابھی چلتے ہیں مثلا صدام، جس نے دنیا کے استکبار کے اوپر ریلائی کیا ہے اور اپنی قسمت کو اور اپنے فیوچر کو اور اپنی تقدیر کو ان کے ساتھ باندھا ہے، ان کے ساتھ ہمیشہ کے رسوا ہوئے ہیں. یہ پورا جو عرب اسپرنگ جس کو کہا جاتا ہے، جس کو ہم اسلامک اویکننگ کہتے ہیں اور اسلامی بیداری کی لہر کہتے ہیں رہبر معظم کے مطابق، اس کے اندر آپ دیکھ رہے ہیں جتنے بھی سارے مہرے گرے یہ لوگ کون تھے، یہ وہ تھے جنہوں نے
بھروسہ
بلا واسطہ بلا واسطہ ان کے اوپر اپنے آپ کو ریلائی کیا ہوا.
دیکھیں میں معذرت چاہوں گا آپ کی بات کو تائید کے اندر عرض کرنا چاہوں گا کہ مصر کے اندر جب یہ انقلاب آیا اور ان کی اخوان المسلمین کی حکومت آئی، تو حکومت آنے کے بعد انہوں نے تھوڑا سا یو ٹرن لیا، اپنی انقلابیت کو چھوڑ کر انہوں نے بہت سارے ایسے اقدامات کیے، امریکہ کے ساتھ بعض ڈیل ہوئی اور سعودیہ میں سفر کیا جا کر. تو یہ جو پہلا جو ان کا بنا تھا، کیا نام تھا ان کا، مصر کے اندر اخوانیوں کا حکومت آنے کے بعد جو ہے مرسی تو جنرل مرسی ہے ان کا، جو معذر چاہوں گا کہ میرے بھی ذہن میں نہیں ہے کہ وہ بنا، اس کے جب اس کو گرا دی گئی ان کے اخوانیوں کی حکومت کو، تو اس نے یہ جملہ ادا کیا تھا کہ امریکہ کو چاہیے कि वो जो वादे करे तो उसको पूरा भी करे, तब जाकर जो है ये सिलसिला आगे बढ़ेगा। यानी इस जुमले की ताईद बनती है आकर के वो थोड़ी बहुत डील करके अपनी हुकूमत बचाने की खातिर किया कि शायद बच जाऊं, लेकिन उन्होंने एक साल का अरसा भी पूरा नहीं होने दिया मेरा ख्याल में कि उसकी हुकूमत को गिरा
कुरान की जो हम जब देखें कुरान के तनाजुर में तो ला अग्वियन्नहुम अजमईन, जो उसने कसम खाई थी कि मैं सबके सब को गुमराह करूंगा, ये उसी उसी का तसलसल है। अगर हमारा तसव्वुर ये है कि वो किसी भी जगह पे जाकर वो ख़त्म हो जाएगा, तो कुरान इसके अंदर वाजे कर चुका है कि जो हदफ है बातिल है, और ये सब उसी इसको अलग अलग, यानी अगर हम समझे तो नहीं समझ पाएंगे इसको, एक हक़ व बातिल के मार्के के तौर पर, एक ही एक बातिल के सफ़ और हक़ के सफ़ के तौर पर देखें तो समझ में आएगा। तो ये सब के सब को जब तक ये अपने तहत जो है वो सुलते नहीं लाते, ये कभी भी इसके ऊपर राकाने नहीं होंगे। और फिर खुद रहबर मौज़म ने विलायत के जो मायने किए उसी के अंदर ये बात को बयान किया कि विलायत के दो पहलू के जो आम तौर से नज़रों से पोशीदा रह जाते हैं, एक पहलू तो वाज़े के जो कम अज़ कम मतलब हम लोग अहले तशय्यो के दरमियान वाज़े के, वो ये मरकजियत जो है वो इमाम मासूम के पास थे। लेकिन फरमाते हैं कि ये दो पहलू हैं विलायत के जो नज़रों से पोशीदा रहते हैं, कमतर तवज्जो होती है। एक ये कि अपनी सफ़ों में इत्तेहाद होना, यानी इस तरीके से जुड़े हुए हों कि जैसे जब पहाड़ के ऊपर कुछ चढ़ रहे होते हैं,
कमर बंद
जो हाइकर्स जो जब जा रहे होते हैं पहाड़ के ऊपर, ताकि किस तरीके से एक दूसरे के साथ एक ही रस्सी के साथ बंधे हुए होते हैं, क्योंकि अगर एक का पैर भी फिसला और एक नीचे गिरता है तो फिर वो बाइस बनता है कि सब जो है वो नीचे गिर। और दूसरी चीज ये कि जालिम के ऊपर दूसरों के ऊपर एतमाद न करना। देखिए इन जाकुम फासिकुन बिनबइन फतबैनु, तो अगर खबर भी लेकर आए फासिक तो तुम क्या करो उसकी, उसको देखो कि सही कह रहा है या नहीं। ये अदम एतमाद है कि जो फासिक के ऊपर जो है वो बयान किया जा रहा है कि उसके ऊपर एतमाद नहीं करना। या जब खबर लेकर आए, खबर क्या है कि जो एक वाकया हो चुका है उसी को आकर बयान कर रहा है, और एक दफा खबर के मुकाबले में अगर वो अपना मशवरा लेकर आए, अपनी तरफ से जो है वो कोई पेशकश लेकर आए, तो यहाँ पे बेतरीकन औला जो है उसके ऊपर एतमाद नहीं करना चाहिए।
बहुत शुक्रिया। मेरे ख्याल में पाकिस्तान से हमारे साथ आगा नकी आशमी साहब ऑनलाइन जो हैं वो हमारे साथ मुलहक हो चुके हैं। जी नाजरीन, अब इस वक्त हमारे पास पाकिस्तान की एक इल्मी शख्सियत और सियासत के अंदर भी अपनी निगाह रखते हैं, हमारे साथ मुलहक हुए हैं। अस्सलाम वालेकुम नकी भाई।
वालेकुम अस्सलाम रहमतुल्लाह। जी आवाज़ आ रही है आपको?
जी आवाज़ आ रही है बेहतरीन। इंशाल्लाह खैरियत से होंगे और ताआत व इबादात आपकी इंशाल्लाह मकबूल हक हों।
बहुत शुक्रिया आगा, बहुत शुक्रिया तमाम मेहमान जो इस वक्त हमारी आवाज़ सुन रहे हैं। मेहमान तो क्या कहिए, हमारे अतीत हैं, उनको भी सलाम अर्ज और आपको भी।
जी वालेकुम अस्सलाम रहमतुल्लाह। इंशाल्लाह जी आप ने शायद मुलाहिज़ा किया हो कि हमारी बहस जो है वो कुद्स के मसले के हवाले पर से चल रही है, और हमने तकरीबन इतवार के दिन से ये प्रोग्राम का सिलसिला जो है वो शुरू किया, मुख्तलिफ जावियों से हमारी बहस हुई, और आज जिस मसले पर हम गुफ्तगू कर रहे हैं वो है सदी की डील, इसकी हकीकत, इसके अहदाफ। तो अल्हम्दुलिल्लाह आगा रज़ा भाई और आगा शेख अली ने खूबसूरती से इसको बयान किया और सिलसिला जारी है। तो आपसे भी मुख्तलिफ सवालात इंशाल्लाह करेंगे हम। पहला सवाल यही है कि इस हवाले से जो सदी की डील के हवाले से बात हमारी चल रही है, इसके ऊपर अपना इजहार ख्याल जो है फरमा दें, फिर इंशाल्लाह पाकिस्तान के हवाले से कुछ सवालात हैं वो आपसे पूछते हैं।
जी बिस्मिल्लाह, बहुत शुक्रिया सर, तमाम मेहमानों को भी सलाम अर्ज है और आपकी खिदमत में भी।
वालेकुम
और होते हुए जो है वो आप हम जो है वो गुफ्तगू करवाएं ये भी हमें अच्छा नहीं लगता, दोनों हमारे उस्ताद हैं और आप खुद भी। लेकिन बहरहाल मैं ज्यादातर पाकिस्तान को मौजू बनाऊंगा, लेकिन उससे पहले जो आपका सवाल है सेंचुरी डील, नहीं मालूम दोस्तों ने किस हद तक इस मौजू पर बात की है, अगर दो चार अल्फाज जो बुजुर्गों से सुने वो इस मौजू को मैं कह दूँ तो आप समझें कि ये 70 साल से जो अमेरिका का एक रवैया रहा और वो ये साबित करने की कोशिश करता रहा कि जैसे वो किसी एक तरफ है नहीं, यानी वो ख्याल रखता है इसराइल का भी तो फलस्तीनी आवाम का भी, यानी अपने आप को जो है वो गैर जानिबदार की हैसियत से मुतारिफ करवाने का जो ढोंग 70 साल अमेरिका ने रचाया हुआ था, अब वो नकाब उतार दिए हैं और शायद अहमक नुमा इंसान को लाने का हदफ भी यही था कि तमाम मौजूआत के ऊपर जो है वो एक इस तरह का रवैया और अंदाज अपनाया जाए कि اب اس میں شفافیت ہو، یعنی بھائی ایمانہ کے اس کے ذریعے سے جو نقاب پہن پہنے اب تک پہن کے امریکی صدور آتے رہے، ان کی پالیسیز بنتی رہی، وہ سب ختم ہو گئی، اور اب دو ٹوک بات ہوئی کہ فلسطینی قوم سینٹری ڈیپ، یعنی فلسطینی قوم، فلسطینی سرزمین، فلسطین کے نام سے کسی چیز کا وجود اس خطے میں کہ جتنے پہلے فلسطین کہا جاتا تھا، آج اسرائیل ہو جائے گا، آج اس کا کیپٹل جو ہے وہ بیت المقدس ہو جائے گا، اسرائیل کا تل ابیب ختم ہو جائے گا، سب کی سفارت وہاں چلی جائیں گی، آرگنائزیشن جتنی ہیں وہ منحل ہو جائیں گی، کسی کو جو ابھی تک انہوں نے ٹھوک رچایا تھا، اور اوسلو معاہدے یا میڈرڈ معاہدے کے انہوں نے اندر میں کوشش کی تھی کہ ایک چھوٹی سی گورنمنٹ پہلے جو ہے وہ یاسر عرفات کو، پھر بعد میں جو ہے محمود عباس کو دی گئی، یہ سب ڈھونگ ختم ہو گئے، ڈرامے ختم ہو گئے، سارے نقاب اتار دیے گئے، 70 سالہ اپنی گزشتہ جو روش تھی اس سے انہوں نے جو ہے وہ سرنڈر کر دیا، اور کہا کہ اب دنیا کے پاس کوئی اور سولوشن نہیں ہے، صرف اور صرف نکاتی ایجنڈا ہے، اور وہ یہ ہے کہ ہم سرزمین فلسطین ختم کر کے، حکومت فلسطین ختم کر کے، عوام فلسطین ختم کر کے، اور صرف اسرائیل اس سرزمین یا اس جگہ پر وجود میں آ جائے۔ تو میرا خیال یہ ہے کہ ڈیل کو جانا اسی ایک نقطے کی نگاہ، یعنی ایک ہی نقطہ جو امپورٹنٹ ہے اس کے اوپر ہی زیادہ تر گفتگو کرنی چاہیے، تو
جی جی
اگر آگے بڑھانا چاہتے ہیں تو پھر آپ سوالات کی صورت میں انشاءاللہ
جی آپ بہت شکریہ۔ پاکستان کے حوالے سے مختلف سوال ہیں، پہلا سوال تو میں آپ سے یہ پوچھوں گا کہ پاکستان کے اندر بھی قدس کے حوالے سے جو ہے وہ کچھ نہ کچھ اقدامات چلتے رہتے ہیں، تو مختلف جو مکاتب فکر وہاں پر رہ رہے ہیں، وہ مسئلہ قدس کے احیاء میں کیا کردار نبھاتے رہے ہیں اور آگے وہ سلسلہ چلا رہے ہیں اس کو؟
جی بسم اللہ الرحمن الرحیم۔ آپ کو انشاءاللہ پاکستان کی جو عوام ہے اس میں جو مسئلہ فلسطین کے موضوع پر حساسیت ہے، اتنے زیادہ سال گزرنے کے باوجود اور بے شمار سازشوں کے باوجود بھی خدا کا شکر ہے کہ عوام سے ہم اس فلسطین کے موضوع کو ابھی تک، دنیا جس طرح چاہتی ہے کہ حساسیت ختم ہو جائے اور پاکستان جو ہے وہ نارمل ہو جائے، جیسے آہستہ آہستہ عرب دنیا جو ہے وہ نارمل ہو گئی ہے، یا خود ترکی نے جو ہے روابط کر لیے ہیں، سعودی عربیہ نے بھی روابط کر لیے ہیں، پاکستان کو بھی دھکیلنے کی کوشش کی گئی ہے، لیکن حکومتوں کا اندازہ ہے کہ پاکستانی عوام غیرت مند، ایک الحمدللہ حمیت اسلامی کا وجود ان کے درمیان موجود ہے، مظلومیت کا ساتھ دینے والے لوگ ہیں، خود بھی جس طرح سے پاکستان بنا ہے اور پاکستان لیا ہے اس کے بعد اور زیادہ احساس اس بات کا، تو الحمدللہ شاید ہم کہہ سکتے ہیں کہ مجموعے کے اعتبار سے جتنا زیادہ ایران کے بعد پاکستان اپنے الحمدللہ اظہار برات کرتا تھا اسرائیل سے اور یہودیوں سے روڈوں پہ آگے، شاید ایسا کوئی نمونہ، ایسی کوئی مثال، یہ الگ بات ہے کہ لبنان میں تعداد کم ہے، منظم زیادہ ہوتے ہیں، لیکن پھر بھی الحمدللہ اگر پرسنٹیج کے اعتبار سے دیکھیں تو شاید پاکستان پہلے نمبر پہ ہی رہے گا،
صحیح
اور اگر اب یمن جیسے کہ الحمدللہ اپنی مشکلات کے باوجود بھی جس طرح سے میدان میں آتا ہے، لیکن پھر بھی ہم کہیں گے تعداد کے اعتبار سے پاکستان پہلے نمبر پر ہی، یعنی ایران کے بعد وہ جگہ زمین تھی کہ جہاں سب سے بڑے مظاہرے تاریخ میں ہوتے رہے
جی
ہیں،
ماشاء
جب
اللہ
سے انقلاب اسلامی ایران رہبر کبیر یعنی امام خمینی بوشکن نے اعلان کیا، تو اس کے بعد سے لے کر آج تک یہ سلسلہ جاری ہے۔ آپ نے یہ پہلے سوال ان کا، یعنی سوال کے پہلے حصے کا جو جواب پہ بنتا ہے، دوسرا حصہ جو آپ نے پوچھا کہ آئندہ کیا اقدامات ہو رہے ہیں، میرا خیال میں کنٹینیو رکھوں اس کو،
جی۔
جو اقدامات ابھی اس وقت کرونا کی وجہ سے بہرحال پوری دنیا میں ہی اس ایشو پر بھی تبدیلی آئی ہے، یعنی اس کے اظہار نظر پہ تبدیلی آئی ہے، الحمدللہ حساسیت کے موضوع پہ کوئی تبدیلی نہیں ہے، یا اس موضوع کے امپورٹنس دینے کے اعتبار سے کوئی فرق نہیں پڑا ہے، لیکن جیسے کہ خود ایران کے اندر بھی اور لبنان کے اندر بھی احتیاط کی جا رہی ہے کہ کہیں کسی اور مرض میں مبتلا نہ ہو جائیں، تو منانے کی روش مختلف ہے، اور یہاں پر بھی اسی طرح سے میں اگر اس طرح سے بتاؤں آپ کو کہ ایک فلسطینی فاؤنڈیشن ہے کہ جو صابر ابو مریم لے کے چلتے ہیں، انہوں نے الحمدللہ اہل سنت دنیا کے ساتھ مل کے جو بڑا کام کیا ہے، یہ ہے کہ نہ صرف اہل سنت علماء بلکہ سیاسی شخصیات کو بھی اپنے ساتھ رکھا ہوا ہے، اور یہ گاہے بگاہے جو ہے وہ اس موضوع پر کوئی نہ کوئی سیمینار، کوئی کانفرنس، کوئی پریس کانفرنس، اسی طرح سے کوئی ملاقات، اور یعنی یہ ایک ماحول بنا کے رکھتے ہیں کہ پاکستان کی حکومتی کبھی بھی اراکین یا سیاسی پارٹیز جو ہیں وہ اسرائیل کو تسلیم کرنے کی طرف نہ جائیں، ایک بڑا مثبت کردار یہ رول پلے کر رہے ہیں، اور وہ ابھی ان چند دنوں میں بہت ایکٹیو ہو گئے تھے الحمدللہ، اور سلسلہ جاری ہے۔ دوسرا جو ایک گروہ ہے یہاں پر مجلس وحدت مسلمین کا معروف ہے، ان کی میں ابھی دیکھ رہا تھا आपके प्रोग्राम की तैयारी जब कर रहा था, तकरीबन तमाम शहरों में, बड़े तमाम शहरों में इन्होंने मुख्तलिफ गुरुओं के साथ मिलकर, सियासी पार्टीज भी थी, मजहबी पार्टीज भी थी, और प्रेस कॉन्फ्रेंस के तहत जो है ना वो मौजू को जिंदा रखा है कि जो अलग-अलग सोशल मीडिया पर हर एतबार से और हमारे प्रिंट और इलेक्ट्रॉनिक मीडिया पर भी वो प्रेस कॉन्फ्रेंसेज आई हैं। तो एक बड़ा अच्छा काम है। ISO ने अपने तौर पर जो भारत सबसे ज्यादा एक्टिव रही है पूरे 40-45 सालों में, उन्होंने बड़े अच्छे रोल पे, उन्होंने नए तराने मौजू पर बनाए हैं, कंपेन चलाई है, ट्रैकिंग हुई है उनकी, पोस्टर तस्वीरें बनी है, बोर्ड लिए गए, बड़े बड़े जो रोडों पर बिलबोर्ड्स होते हैं एडवर्टाइजमेंट के, उनको हायर किया गया है। और इसी तरह से अभी मैं देख रहा था कराची वालों ने एक अच्छा काम किया है कि इन्होंने साहिल समंदर या कहिए बल्कि समंदर के अंदर ही मुख्तलिफ झंडे इन्होंने फलस्तीन पे लगाए हुए थे और वीडियोस बनाई पूरी दुनिया में नशर की है। तो अल्हम्दुलिल्लाह अभी तक का काम तो बहुत अच्छा है। कल का जो दिन आ रहा है इंशाल्लाह, क्या बहरहाल गवर्नमेंट की तरफ से थोड़ी सख्ती ज्यादा हो रही है कि जमा ना हो तो बेहतर है, तो अलामती प्रोग्राम्स का इम्कान कभी है कि ISO किसी जगह पर, MWM किसी जगह पर बहुत ही कम तादाद के साथ, लेकिन अपने नारों और अपने पॉम्फलेट्स, अपने पैनाफ्लैक्स और अपने इसी तरह हाथ में कोई ना कोई कुछ ना कुछ झंडा फलस्तीन का, और इस तरह
हवाले से जो कंपेन चली हुई है उसमें भी इकदामात हो रहे हैं।
जी बिल्कुल उस पर भी इकदाम हुए, लेकिन जैसे आपके इल्म ही है कि पाकिस्तान के अंदर जो है ना वो अभी 1-2 दिन ही हुए हैं कि सारे बाजार जो है ना उनको खुलने की इजाजत मिली है। उससे पहले जो है ना वो बहुत ही महदूद दुकानें खुली हुई थी, तो इस वजह से यानी कोई बहुत आसान नहीं था कि हर शहर के अंदर बहुत तेजी से जो है ना वो झंडे बनाए जा सके फलन, लेकिन फिर भी जहां तक हो सका है जवानों ने अपने तौर पर और अल्हम्दुलिल्लाह दोस्तों नौजवानों ने अपने तौर पर जो बहुत कुछ किया है, तो मैं कह रहा था इस खराब हालात में जो कुछ हुआ है वो इंशाल्लाह बहुत बहुत मुनासिब अमल है।
जी
तो
इंशाल्लाह,
अर्जी
बहुत खुशी की बात है
अहले
कि
सुन्नत
पाकिस्तान जो है
का,
वो
अहले सुन्नत के साथ।
इस तरह इकदाम करे। तो एक नुक्ता जो रह गया है वो मकतब अहले सुन्नत की तरफ से है कि वो उनका किरदार इस हवाले से क्या रहेगा।
जी, अच्छा अहले सुन्नत दुनिया जो है वो आपको अंदाजा है कि हमने अभी तक 40-45 सालों में ये नहीं देखा कि उन्होंने अपना कोई प्रोग्राम किया हो। ज्यादातर ऐसे ही होता है कि आपके यहाँ के जो मुजाहरे होते हैं खुसूसन बड़े शहरों के, कराची, इस्लामाबाद, लाहौर, यहाँ पर ऐसा होता था कि अहले सुन्नत अल्हम्दुलिल्लाह शख्सियात आके शिरकत करती थी और गुफ्तगू का सिलसिला जारी था। और मैंने आपको बताया कि ये उसी का तसलसल था कि अल्हम्दुलिल्लाह एक मिली यकजहती काउंसिल इस्लामाबाद में, और इसी तरह से मैंने कहा फलस्तीन फाउंडेशन जो पूरी पाकिस्तान में तकरीबन, इन्होंने ये किया है कि अहले सुन्नत शख्सियात को अपने साथ मिला के और सियासी पार्टियों के साथ काफी मुलाकातें सिलसिले में रही हैं, और इन्होंने इस मौजू को जो है वो शिया सुन्नी से बाला तो रोके, पाकिस्तान का क्या रोल इसमें होना चाहिए, या खुदा ना खासा पाकिस्तान को तो नहीं ले जा रहे इस तरफ के इसराइल को तस्लीम कर लें, क्योंकि भारत, तुर्की और सऊदी अरबिया से अगर प्रेशर ग्रुप पाकिस्तान के ऊपर आए, और जबकि पाकिस्तान भी अभी तक आजाद ना हो अपनी खारजा पॉलिसी में, आपको अंदाजा है इस बात का, तो एक प्रेशर का इम्कान था, तो वो प्रेशर को खत्म करने के लिए एक और प्रेशर डेवलप कर रहे थे, तो वो अल्हम्दुलिल्लाह कितने तक कामयाब रहे हैं कि पाकिस्तान के अंदर उम्मीद है कि सियासी पार्टीज, मजहबी पार्टीज और इसी तरह से सियासतदान, हुक्मरान, ये सब जो है वो इतनी आसानी से इसराइल को तस्लीम या उस दूसरे लफ्जों में इस मौजू की तरफ ना जाए, इस पर काम हो रहा है।
पाकिस्तान, मैं यही सवाल ही पूछने जा रहा था आपसे कि जैसा कि आपने इशारा भी किया कि हुकूमत के अंदर बाज़ अनासिर ऐसे थे कि जो इर्तेबात की तरफ जा रहे थे आकर, तो क्या आपका ख्याल है कि ये जो सिलसिला था, जो अनासिर एक्टिव हुए थे, वो ख़त्म हो गए हैं या ख़तरा बाकी है अभी?
नहीं, ये कभी भी खत्म नहीं होंगे, ये कभी भी खत्म नहीं होंगे, और उसकी वजह ये कि एक तो देखें एक कजिया था जो 1948 के अंदर वजूद में आया था, और उसके बाद फिर इसराइल के जिसके हाथ में पूरी दुनिया का मीडिया है उसने भरपूर कोशिश ये की है कि इस कजिए को सही शक्ल में कभी भी आवाम तक भी और खवास तक भी पहुंचने नहीं दिया है। अपने चेहरे को हमेशा इस तरह से रखा है कि जैसे कोई बड़ा इशू नहीं है, जैसे कोई बड़ा मसला नहीं है, या है भी तो फिलिस्तीनियों ने इसको बड़ा मसला बनाया हुआ है। इसराइल पुरअमन कौम है, वो तो चाहते हैं कि यानी दोनों कौमें, दोनों दो मुल्क हो जाएं और दो रियासतें हों और हम बड़े आराम से रहें और ये हो सकता है, यानी वो हमेशा जो है ना वो अपने चेहरे को साफ करने की कोशिश करते रहे, और उसने भारत के हाथ में था, और यहाँ पर भी उसके असरात हुए कि एंकर पर्सन जो है वो जो भारत कहीं ना कहीं किसी ना किसी जगह पर जो है वो गिर जाया करते हैं, वो फिर इस तरह के माहौल बना रहे थे कि जैसे इसराइल का चेहरा साफ हो और कुछ लोग जो है पूरा करें,
जी
लेकिन बात अलहमदुल्ला बड़ी बुनियादी है। मैं एक बुनियादी नुकते की तरफ इशारा करता हूँ कि
जी जी जी
यानी ये बात जो है हुक्मरानों की समझ में भी आई हुई है, सियासतदानों की समझ में भी आई हुई है, कि अगर आपने आज दस्तबरदार हो गए कज़िया फलस्तीन से और इसराइल को तस्लीम कर लिया, तो कल आप कश्मीर से भी दस्तबरदार होंगे। यानी फिर आप मुंह से कि फलस्तीन जो है वो आप कश्मीर जो है वो आपको आजाद करवाना है और वो गासिब हुक्मरान हिंदुस्तान और हिंदू गवर्नमेंट के जिसने उस पर कब्जा कर रखा है, यानी आप जो है कल किस मुंह से खड़े होंगे अपने कज़िया कश्मीर के ऊपर अगर आप तस्लीम करते हैं इसराइल को। तो उम्मीद है कि ये क्योंकि एक ही मौजू बनता है, यानी दो मौजूद नहीं है, जितना हमारे लिए फलस्तीन इंपॉर्टेंट है इतना ही हमारे लिए इंपॉर्टेंट कश्मीर भी है। और अगर हमने कोई लूज टॉक की हमारे हुक्मरानों ने या सियासतदानों ने या दूसरे लफ्जों में हमने स्पेस दिया कि इसराइल दूसरी की तरफ जा रहे हैं, तो कल आपको फलस्तीन से भी हाथ कश्मीर से भी हाथ उठाएगा। तो बात यह है कि यहाँ इतनी आसानी से ये काम नहीं होगा इंशाल्लाह, अभी इम्कान है।
किया में और बाद सवालात का जवाब दिया। इंशाल्लाह उम्मीद है कि दोबारा आपसे इस्तफादा करेंगे, आएंगे आपकी तरफ और आपसे जो है वो खुदाहाफिज़ी करते हैं
जी
और प्रोग्राम अपना आगाज़ तसलसल जो है वो जारी रखते हैं इसका। बहुत
जी
शुक्रिया जी आप साहब
माशाल्लाह
इस गुफ्तगू
बहुत
के तनाजुर
सरासर
में कुछ।
गुफ्तगू की नकी हाशमी ने बहुत शुक्रिया जजाकमुल्ला के बहुत अच्छे इम्पॉर्टेंट पॉइंट्स हैं जो डिफरेंट सेगमेंट्स जो सोसाइटी के इन्होंने मेंशन किए हैं वो मेरे ख्याल से बहुत मुफीद था हमारे लिए सबके लिए जानना कि ऑर्गेनाइजेशंस का किरदार क्या है। अहले सुन्नत बरादरान अल्हम्दुलिल्लाह हमारे साथ हैं और सब मिलके जो है वो इस गासिब सहयोनी हुकूमत के इंशाल्लाह खात्मे के लिए
खात्मे
इकदाम
करने
कर
के
रहे
लिए
हैं।
बिल्कुल
यानी ये हमारा जो इजहार गम व गुस्सा है ये कोई एक साल की एक सालाना एक्टिविटी नहीं है, ये अल्हम्दुलिल्लाह एक नज़रिया है जिसकी बुनियाद
जी
पे इंशाल्लाह बहुत जल्द
बहुत
ये
जल्द
नाबूद हो
जी
जाएंगे
जी
ये जालिमीन।
बिल्कुल
मैं चाहूँगा कि अगर हम आगा
इस
से
लेकिन मैं
इस्तेफादा
यहीं
करके
पे
वापस चले।
एक आपने बात यहाँ पे छेड़ दी तो इसी हवाले से एक बात मैं करके दोबारा इस पर वापस आ जाता हूँ क्योंकि कभी अहम नुकात इसमें इस सदी की डील के हवाले से बाकी हैं। एक चीज़ यही कि जैसे ने बताया कि अहले सुन्नत भी हमारे साथ हैं। देखिए जुल्म जो है ना ये एक इंसानी फितरत का मसला है। जिस इंसान की भी फितरत सालिम होगी वो जालिम से नफरत करेगा और मजलूम से हमदर्दी रखेगा।
बिल्कुल
और इसीलिए हम देखते हैं दुनिया में ऐसे बहुत सारे रैशलखोरी की जैसे मिसालें और दूसरी ऐसी मिसालें वो लोग के जो हत्ता मुसलमान भी नहीं है लेकिन जब उन्होंने देखा कि क्या हो रहा है तो वो फिर मैदान में आ गए और अपनी जान की परवाह किए बगैर जो है वो मैदान के अंदर खड़े रहे। मसला यही है कि जैसे इसकी तरफ इशारा किया नकी भाई ने भी जो हमारे उस्ताद की हैसियत रखते हैं, मेरा उनकी बुजुर्गवारी थी कि वो इतने उन्होंने अदब और एहतराम से तस्करा किया, मैं अलबत्ता ख़ुद वो हमारे लिए उस्ताद की हैसियत रखते हैं कि ये कोशिश ये कि इसको ऐसे ना पेश होने दिया जाए यानी जुल्म जो है वो जुल्म के तरीक़े से सामने ना आए। और इसमें ये चीज़ के ये हमारी भी कोताही है कि हमने पूरी वाइडर वर्ल्ड या दुनिया के सामने इस तरीके से उसको पेश नहीं किया कि
बिल्कुल
जैसे वो है। मिसाल के
ऐसा
तौर पर देखें एक चीज़ सुनने में पहली बात तो मजालिम क्या होते हैं ये खबर नहीं पहुंचती, यानी किस तरीके से सेटलमेंट जब बनती हैं किस तरीके से बसे बसाए घर जो हैं वो तोड़ दिए जाते हैं मिसमार कर दिए जाते हैं जो वहाँ पे जो है कई दिहाइयों से रहने वाले लोग एकदम से बिल्कुल ऐसे के जैसे ज़मीन से उनको जो है वो किसी पौधे को जड़ से उखाड़ दें उखाड़ दिया जाता है। ये ना खबरें पहुँचती हैं ना इसकी तस्वीरें पहुँचती हैं जबकि अगर हम देखें तो बहुत कुछ मौजूद है। खुद इतनी ऐसी डॉक्यूमेंट्रीज इंग्लिश अंग्रेजी जबान में मौजूद हैं। मिसाल के तौर पर मैं यही एक तस्करा करना चाहूँगा गजा द किलिंग जोन, ये जाके देखें ये मुसलमानों ने नहीं बनाई ये शियों ने नहीं बनाई ये उन लोगों ने बनाई है कि जिनके अंदर हमदर्दी मजलूम के साथ हमदर्दी
इंसानियत
मौजूद
मौजूद है
इंसानियत
बिल्कुल
मौजूद है इसके अंदर। तो हमें भी अपने यहाँ पर एक कोताही का एतराफ़ करना पड़ेगा कि हमने उस तरीके से दुनिया के सामने इसे पेश नहीं किया कि जिस तरीके से हक था कि इस मसले को
पेश
पेश किया
किया
जाए और जालिम और मजलूम वाजे होकर सामने आए।
सामने है बिल्कुल ऐसा ही है। अब इस सडी डील के बहस को खत्म
जी
करते
उस
हैं
पे
और ताकि
हमारे
अगले
लिए
सवालों के ऊपर
दो
आए
तीन
जाकर
इम्पोर्टेंट
इसमें
पॉइंट्स मैं
जी
समझता हूँ कि
ऐसे
टच कर लिए जाएं क्योंकि अब जब एक मौजू छेड़ा
जी
है तो
बिल्कुल
हम
इसमें
एक उसको कम अज़ कम वहाँ तक पहुँचाएँ कि एक हमने तीन चार आपके सामने रिफ्यूजीज तक भी लेके आ गए थे कि रिफ्यूजीज का मसला है कि उन लोगों को जिनको जिला वतन कर दिया गया ये फिलिस्तीन से, जैसे आगा ने इशारा किया कि उनके घरों को मिसमार कर दिया गया एंड दे वर फोर्स्ड आउट, अब वो कहाँ जाते हैं? जाहिर है कि उनमें से बहुत सारे लोग जो है वो मुहाजिर बन के दूसरे मुल्कों पे गए, उन्होंने वहाँ पर पनाह ली। अब ये तकरीबन टोटल 5 से 6 मिलियन लोग हैं,
सही
5 से 6 मिलियन लोग कहने को होते हैं,
बहुत
जिसके
बड़ी
अंदर
तादाद
बच्चे हैं
है
जिसके अंदर बूढ़े हैं जिसके अंदर औरतें हैं जिसके अंदर जवान हैं, हर किस्म का इसमें फ़र्द मौजूद है। ये 5 से 6 मिलियन लोग इस वक्त फिलिस्तीन से बाहर ज़िंदगी गुजार रहे हैं, और इनको इस सदी की डील, ये डील ऑफ द सेंचुरी के नतीजे में अपने वतन, अपने मुल्क जहाँ पर ये इनकी मादरे वतन है, जिस तरह हम कहेंगे
ऐसे ही
पाकिस्तान हमारा मुल्क है,
जी
हमारी ज़मीन है,
जमीन माँ
वहाँ पर जाने की इजाज़त नहीं है।
ऐसे
यानी आज मुझे
यानी बिल्कुल
खुदा ना खास्ता कोई रोक दे के तुम पाकिस्तान नहीं जा
यार
सकते, तो मेरी क्या कैफियत होगी?
बहुत बहुत
और
बुरी
वो भी
हालत
अगर
होती
मैं
है।
किसी मुफलिसी की हालत में किसी दूसरे
ऐसे
मुल्क में रह रहा हूँ और
ऐसे
मजबूरी की हालत
बहुत
में रह
सख्त
रहा हूँ,
होता
तो
है
ये
उसमें।
और तो ये सदी की डील के नतीजे में
ये
ये एक
अहम,
काम करना
इसका बहुत
चाहता हूँ।
अहम नुकता है इसका, क्योंकि आज तक दुनिया उनको, उन महाजरों को एक मसले के तौर पर देखती है कि यानी, और इनके इस मुसल्लम हक को तस्लीम करा है, यूनाइटेड नेशन ने भी तस्लीम किया है कि इनका हक है कि वापस अपनी सरजमीन पे जाएं, और इसके अंदर साफ लिखा है कि इस डील का एक अहम रुकन यह है कि आज के बाद किसी को यह कहने का हक नहीं है कि इस सरजमीन से मेरा कोई ताल्लुक है, यानी मेरा हक है, ये मेरा वतन था, ये कहने का इन्हें हक नहीं है तमाम महाजरों को
और
कि जो फिलिस्तीन
इनकी
से बाहर
भी,
है।
यानी इनके डिसेंडेंट्स भी,
नहीं नस्ल
इनकी
खत्म,
भी
कोई
खत्म
इसमें
होगी,
जो
यानी
इनका
इनकी कोई
ताल्लुक जमीन से
ताल्लुक
खत्म
खत्म कर
कर
दिया।
बिल्कुल
और ये
बिल्कुल
एक ऐसी जबरदस्ती और एक ऐसी हरकत है कि जो अनप्रेसिडेंटेड है पूरी दुनिया के अंदर, देखें कि किसी भी शरपसंद से शरपसंद तरीन एंटिटी ने ये काम आज तक नहीं किया और ना कर सकी जो ये इस वक्त
यानी
हमारी आंखों के
मुल्क के
सामने हमारे
बाशिंदों
जमाने में
को
हो रहा है,
कहें कि तुम माल के बाशिंदे भी नहीं हो और कहने का हक भी नहीं
कहने का
रखते,
हक भी नहीं
हक भी
रखते,
नहीं रखते।
यानी हुव्यत, उनकी आइडेंटिटी, उनका ताल्लुक उस सरजमीन से बिल्कुल जो है वो खत्म हो जाए, और उसको इतनी यानी बेशर्मी के साथ कहना, उसको पेश करना बिल्कुल खोल के इसमें, ये खुद जो है ना वो एक और जुल्म है उस पे के जो इनका हक छीन के किया
जॉर्डन
जा
वैली
रहा
का
है।
एक मसला है कि जो इसके अंदर डील ऑफ द सेंचुरी में है कि जॉर्डन वैली के ऊपर वो इसराइल का कब्जा होगा। जॉर्डन वैली के ऊपर इनका क्यों इंटरेस्ट इतना ज़्यादा है कब्जा करने का? ये चाहते ये हैं कि वहाँ पर जो पानी की तंसीबात हैं उसको कंट्रोल करें। जो फिलिस्तीन के अंदर पानी जाता है, और आपको पता है कि हर मुल्क के लिए पानी एग्रीकल्चर के लिए ज़रूरी है, उस मुल्क की अपनी हयात के लिए, उसकी नबातात के लिए, हर चीज़ के लिए ज़रूरी है, ये चाहते हैं कि उस पानी के ऊपर इनका कंट्रोल हो, यानी जब ये चाहें तब वो पानी बंद कर दें तो फिलिस्तीन की जितनी भी फसलें हैं, जितनी उनकी ज़राअत है, जितना उनका एग्रीकल्चर है, जो भी उनकी सस्टेनेबिलिटी के जो वहाँ पर प्रोजेक्ट्स हैं वो सारे के सारे बंद हो जाएंगे।
बिल्कुल
ठीक है, तो ये जॉर्डन वैली एक इसमें से इम्पॉर्टेंट पॉइंट था जो हमारे नाज़रीन को पता होना चाहिए। और आखिरी पॉइंट जो मैं कह के फिर हम इंशाल्लाह अगले सवाल में दाखिल हो जाएंगे, वो है कि पैलस्टीनियंस के जो फिलिस्तीनी इस वक्त रह रहे हैं वहाँ पर, एक तो हमने रिफ्यूजीज़ का जिक्र किया, एक वो है कि जो वो रह रहे हैं अभी फिलिस्तीन, इनको फोर्स किया जाएगा कि ये तस्लीम करें इसराइल की एग्जिस्टेंस को। ये अगेन जो भी
बेउनवाने मुमलिकत है यहूद
यहूद कि ये ज्यूइश स्टेट है। आप देखिए कि इसको हम कहते हैं कि बेशर्मी की हद, यानी इन इन लोगों के अंदर मसलन एक दफा ये कि तुमने कब्जा किया, कब्जा करके इंसान मुंह छुपाता है तकरीबन, आप देखिएगा अगर पाकिस्तान में जैसा कब्जा ग्रुप्स होते हैं तो वो ऐसा नहीं करते हैं कि 10,000 लोगों में खड़े होकर कहें कि हाँ हम तो कब्जा करते हैं, ठीक है, और अगर कोई करता है तो बहुत ही बेशरम होगा। ये देखिए कि पूरी दुनिया के सामने खड़े होके, उन्हीं फिलिस्तीनियों के सामने खड़े होके कह रहे हैं कि हम तुम्हारी जमीन पे कब्जा कर चुके हैं, हमने ये कब्जा नहीं छोड़ना, अच्छा चलो यहाँ तक तुम्हारी तहकीर हमने कर ली, अब हम तुम्हें छोड़ देते हैं, हम तुमसे बात नहीं करना चाहते, ये नहीं कह रहे, ये कह रहे हैं कि तुम इस चीज़ को एडमिट करो कि ये ज़मीन हमारी है, और तुम ये कहो कि ये हमारी ज्यूइश स्टेट इस वक्त जो है वो बन चुकी है।
तारीखी तसलसल भी है, यानी वो हमारी जो स्टेट है एक तारीखी तसलसल भी है। इसमें आखिरी बात अगर अली भाई के पास नहीं तो आखिरी चीज़ इसमें ये है कि इन तमाम चीज़ों के मुकाबले में कि जो इन्होंने जिस तरीके से पहले इकोनॉमिक प्लान के अंदर इन्होंने बताया कि $50 बिलियन की जो है वो इन्वेस्टमेंट आएगी और इससे ज़िंदगी बेहतर होगी, वो तमाम बातें कि इसका क्या असर होगा, किस तरीके से होगा, इसकी एक शर्त यह है कि पहले वो तमाम शराइत के जो इनको करनी है, जिसके अंदर मिलिट्री ख़त्म करनी है, जिसके अंदर हमास, जबकि हमास इलेक्टेड गवर्नमेंट थी वहाँ की, ये हमेशा जो इतनी डेमोक्रेसी की बात करते हैं लोगों के नुमाइंदे हैं, लोगों ने आज तक उनके पीछे से हाथ नहीं उठाया, इतना इन्होंने जुल्म किया, उसकी वजह यह थी कि लोग ये कहें कि हमास की वजह से जुल्म हो रहा है। ये इनकी स्ट्रेटेजी है कि ये बच्चों को मारते हैं क्योंकि बच्चों के मारने का नफसियाती असर बहुत होता है, जब बच्चों की लाशें आती हैं खुदा ये मंजर ना दिखा किसी को, अच्छे से अच्छे एहसाब का आदमी जो है वो हिल के रह जाता है, इसलिए जानबूझ के स्कूलों को मारते हैं, इसी तरीके से ये जो है जानबूझ के अस्पतालों के ऊपर हमले
अच्छा
करते हैं
कि आम आवाम जो है वो ये
हमास
कहे
के
कि हमास की
वजह
से
हो
रहा
है,
अगर हमास ना अपनी मुकावमत करती तो ये बच्चे ना मरते,
जी जी
यानी हसास तरीन एक पॉइंट है जो
इसी वजह से। लेकिन आप देखिए हमास के पीछे अभी तक लोग जो है वो मौजूद, अच्छा हमास को तमाम असलहा ले लिया जाए और ये तमाम चीज़ें कि इनकी कोई मिलिट्री ना हो, इनके यहाँ ये तस्लीम कर लिया जाए कि यहूदी स्टेट है, बच्चों को कुछ ना पढ़ाया जाए, इन तमाम चीज़ों को वेरीफाई कौन करेगा कि ये हुआ है? خود امریکہ اور اسرائیل،
صحیح.
جنہیں جو طریقہ تھا فیض نے کہا تھا کہ بنے ہیں اہل ستم، مدعی بھی منصف بھی، کسے وکیل کریں کس سے منصفی چاہے، کہ یہ خود جو ہے ایک طرف دعوے دار ہے، یعنی ایک دفعہ ایک طرف یہ پارٹی ہیں اور یہی جج ہے، یہ آ کے بتائیں گے کہ سب کچھ جب ہو گیا پھر جو ہم نے مثلا وعدہ کیا ہے کہ ہم ایسا کریں گے وہ پھر ہم کریں گے، اور وہ بھی سبجیکٹ ٹو اس پہ رہے گا کہ جب بھی وہ آ کے کہیں کہ نہیں ایسا نہیں ہو سکتا، جو ہے وہ اس میں وہ آ کے کس کے پاس حق ہے کسی بھی وقت پہ آ کے اپنی مدد سیکیورٹی کے لیے آ کر وہ تمام جو چیزیں دے رہے تھے اس سے بھی
جٹ جائیں. آپ سب میرے خیال میں چھوٹی سی ایک بریک لیتے ہیں، اس کے بعد ہم اگلے سوالوں کی طرف جاتے ہیں، کہ کوشش کرتے ہیں کہ ہمارا یہ موضوع جو ہے وہ ختم ہو جائے انشاءاللہ. ناظرین، جیسا کہ آپ نے دیکھا کہ اس حصے میں پروگرام کے صدی کی ڈیل کے اوپر مختصر سی گفتگو ہوئی ہماری، اور اس میں نتیجہ جو ہے ایک جملے میں یہ نکلتا ہے کہ یہ صدی کی ڈیل جو ہے یہ تذلیل ہے اگر اس کو قبول کر لیا جائے، ملت فلسطین کے لیے بھی اور امت مسلمہ کے لیے بھی. ابھی آپ کے سامنے جو ہے وہ ایک کلپ نشر کیا جائے گا رہبر معظم کا، کہ جو فرما رہے ہیں کہ مسئلہ فلسطین کی جو شناخت ہے اس کی اگر حفاظت کی جائے تو یہ مقدس جہاد ہے. ملاحظہ کیجئے، جیسے ہی یہ کلپ ختم ہوتا ہے آپ کی خدمت میں دوبارہ حاضر ہوتے ہیں.
ملت بزرگ فلسطین که به تنهایی بار سنگین مقابله با صهیونیسم جهانی و حامیان قلدر آن را به دوش می کشد، صبور و بردبار اما مستحکم و استوار، به تمامی مدعیان فرصت داده است تا ادعای خود را به محک تجربه بسپارند. اون روز که با ادعای نادرست واقع بینی و ضرورت پذیرش حد اقل حقوق برای جلوگیری از ضایع شدن آن طرح‌های سازش به طور جدی مطرح شد، ملت فلسطین و حتی جریان‌هایی که نادرستی این دیدگاه برایشون از پیش اثبات شده بود به اون فرصت دادند. البته جمهوری اسلامی ایران از همان ابتدا بر نادرستی این نوع روش‌های سازشکارانه تأکید کرد و آثار زیانبار به خسارت‌های سنگین آن را گوشزد نمود. فرصتی که به روند سازش داده شد آثار مخربی در مسیر مقاومت و مبارزه ملت فلسطین به همراه داشت، اما تنها فایده آن اثبات نادرستی تصور واقع بینی در عمل بود. اساساً روش و طریقه شکلگیری رژیم صهیونیستی به گونه است که نمیتواند از توسعه طلبی و سرکوبگری و تضییع حقوق حقه فلسطینیان دست بردارد. موجودیت و هویت اون رژیم ظالم در گرو نابودی تدریجی هویت و موجودیت فلسطین است، چون که موجودیت نامشروع رژیم صهیونیستی در صورتی قابلیت استمرار خواهد داشت که بر ویرانه‌های هویت و موجودیت فلسطین بنا شود. به همین دلیل است که حفاظت از هویت فلسطینی و پاسداری از همه نشانه‌های این هویت برحق و طبیعی امری واجب، ضروری و یک جهاد مقدس است.
اینجا مرکز مقاومت است.
بسم الله الرحمن الرحیم. ناظرین خوش آمدید کہتے ہیں اور ہم دوبارہ آپ کی خدمت میں حاضر ہیں، اور بحث ہماری چل رہی تھی مسئلہ قدس کے حوالے سے. آغا صاحب، اگلا سوال جو آپ سے جو اہم سوال ہے اور ضروری بھی ہے کہ یہ پوچھا جائے اور بار بار اس کا تکرار بھی کیا جائے، کہ مسئلہ فلسطین میں، فلسطین کی آزادی کے اندر امت مسلمہ کا کیا کردار ہونا چاہیے؟ یعنی امت مسلمہ بالآخر بہت سارے اس کے طبقات ہیں، بعض عام طبقہ ہے بالکل، بعض جو ہے وہ پڑھا لکھا طبقہ ہے، بعض جو ہے وہ سیاستدان طبقہ ہے، اور اس طریقے سے تقسیم بہت زیادہ بنتی ہے، تو کیا کردار ہونا چاہیے ان کا کہ یہ مسئلہ فلسطین کے اندر اپنا رول پلے کر سکیں؟
جی بسم اللہ الرحمن الرحیم، اس میں ہم آپ کی خدمت میں عرض کریں کہ جو فلسطین کا ایشو ہے، جس طرح ہم نے پہلے کہا کہ یہ عالم اسلام کا مسئلہ اصلی ہے، یعنی اس سے بڑا اس وقت ایشو موجود نہیں ہے. اگر یہ ایشو سالو ہوتا ہے تو بہت سارے دوسرے ایشو، من جملہ ہمارے پاس کشمیر کا ایشو ہے، اسی طرح سے ہمارے پاس اور اسلامی دنیا کے ایشوز ہیں، یہ حل ہوتے چلے جائیں گے. تو اس کے اوپر لوگوں کو اعتماد کرنا پڑے گا، سمجھنا پڑے گا کہ لیڈرشپ جب کہہ رہی ہے، ہمارے مراجع جب کہہ رہے ہیں، آیت اللہ سیستانی حفظہ اللہ جب کہہ رہے ہیں فلسطین کی حمایت کریں اور صہیونیت کی جو ہے مخالفت کریں، رہبر معظم امام سید علی خامنائی اور اسی طرح رہبر کبیر جو فرما کے گئے، تو یہ کس وجہ سے کہہ رہے ہیں؟ سید حسن نصر اللہ آج دیکھیے آپ، ادھر سے یمن کے جو آپ دیکھیے یمن کس سچویشن میں ہے کہ بیچارے خود اپنی جنگ لڑ رہے ہیں. میں نہیں کہہ سکتا بقا کی جنگ، کیونکہ الحمدللہ یہ فاتح ہیں، خدا کا شکر ہے، لیکن بہرحال ایک مشکل جنگ ہے، جنگ کی اپنی سختیاں ہوتی ہیں. یہ لوگ بھی فلسطین کے لیے آواز بلند کر رہے ہیں، ٹھیک ہے؟ کیوں یہ سب لوگ؟ آپ عبد المالک الحوثی کو دیکھیں، ادھر سے بحرین سے شیخ عیسیٰ قاسم کو دیکھیں، شیخ سلمان کو دیکھیں، اسی طرح سے اگر آپ جو ہے وہ نائجیریا سے شیخ زکزکی کو دیکھیں، انہوں نے چھ بیٹے اپنے جو ہے وہ شہید کروا دیے،
تین بیٹے کچھ کے جو ہے ریلی میں شہید ہوئے.
یعنی یہ ہو کیا رہا ہے؟ پوری دنیا کے اندر آپ اگر ایک دفعہ ملاحظہ کریں تو آپ کے جتنے بزرگان ہیں عالم اسلام کے، بالخصوص عالم تشیع کے اور اہل بیت علیہ الصلوۃ والسلام کے ماننے والے، وہ بالکل یونیوکلی ہو کے اس وقت، وہ ٹائم کے جب داعش بھی جو ہے وہ عراق کے اندر اپنی حرکتیں کر رہی تھی، آیت اللہ سیستانی اس تھریٹ کے ہوتے ہوئے وہ فلسطین کے بارے میں انہوں نے کچھ سال پہلے جو ہے وہ اپنی سٹیٹمنٹ دی. تو کیا ہو رہا ہے؟ یعنی ہمیں اب اعتماد کرنا پڑے گا اپنے علماء کے اوپر، ہمیں سمجھنا پڑے گا جو ہم کر کیا سکتے ہیں بینگ امت اسلامیہ. اس میں جس طرح آپ نے فرمایا کہ ڈفرینٹ سیگمنٹس موجود ہیں، ہمارے پاس تین، اگر میں اس کی ڈویژنس کر لوں وظائف کے حوالے سے، تین ڈویژنز میں سب سے پہلا تو وہی مقاومت اور مسلحہ مقاومت ہے، کہ جو واحد زبان ہے جو کہ اس صہیونی ریاست کو سمجھ میں آتی ہے. یہ جو اللیجیٹیمیٹ ریاست ہے، اس کے خلاف جب تک مسلحہ مقاومت نہیں ہوتی ہے اس کو فرق نہیں پڑتا، کیونکہ اس کا پبلک پرسپشن سے کچھ لینا دینا نہیں ہے. یہ کھل کے ڈے لائٹ کے اندر جو ہے وہ دوسرے ملک کے اوپر جا کے وہ والے کیمیکلز یوز کرنے کے قائل ہیں اور کر چکے ہیں، کہ جو یونائیٹڈ نیشنز کے مطابق بھی ممنوع ہے، جرم ہے، ٹھیک ہے. یہ وار کرمینلز ہیں، بس ان کا فیس سیونگ کا تو مسئلہ ہی نہیں ہے، ٹھیک ہے. ان کا اصل مسئلہ کیا ہے؟ جب ان کو زور کی زبان، زور کا جواب دیا جاتا ہے، زور ان کے مظالم کے نتیجے میں ان کی مقاومت سے ان کو جواب دیا جاتا ہے، مسلح مقاومت سے ہی ان کو سمجھ میں آتی ہے، اور الحمدللہ اس میں ہم کامیاب ہیں آج تک.
جی بالکل،
آج کی تاریخ پہ پورا سیشن ہو سکتا ہے شاید ایک سے بھی زیادہ. بس جو بھی یہ کام کر سکتا ہے، بسم اللہ، یہ میدان کھلا ہوا ہے. جتنی قرآن کی، اگر کوئی آپ کو عالم دین یہ کہتا ہے کہ جہاد کی اور قتال کی آیات جو ہے وہ صرف اس زمانے کے لیے تھی، تو یہ یقیناً قرآن نہ پڑھا ہے نہ سمجھا. بس یہ ہر زمانے کے لیے ہے. ہاں، اس کے قواعد و ضوابط ہیں، ہم بے مہار اسی طرح سے اٹھ کے جو ہے وہ کہیں پر نہیں جا سکتے، نہ ہی ہم کسی کو جو ہے وہ نعوذ باللہ ٹارچر کر سکتے، کچھ بھی نہیں کر سکتے. ہمیں ایک پروسیس کے تھرو جانا پڑے گا، اور اس کے لیے ہمارے پاس پروسیس موجود ہے، ولایت کا نظام موجود ہے، الحمدللہ حکومت اسلامی موجود ہے. اس کے اندر آپ تفصیلات کے لیے اچھے علماء سے رجوع کر سکتے ہیں، اور اس محاذ کو ایک امپورٹنٹ محاذ ہے. یعنی اس کے اوپر میں آئی کین ناٹ ایمفسائز مور آن اٹ، کہ اگر آپ لیبنیز کو دیکھیں وہ بھی اس محاذ پہ نظر آئیں گے، آپ عراقیوں کو دیکھیں وہ بھی آپ کو اس محاذ پہ نظر آئیں گے، ایرانی الحمدللہ ہے ہی ہے، فلسطینی تو لا محالہ، کیونکہ وہ اس کا مستحق قرار پا رہے ہیں. بس اس وقت آپ دیکھیں پوری امت مسلمہ سے افغانی جو فاطمیون ہیں وہ بھی، آپ اپنا کردار ادا کیجیے اسی طرح پاکستانی ہونے کے حوالے سے، اور اس سے بڑھ کر ایک مسلمان اور مومن ہونے کے حوالے سے، اہل بیت علیہ الصلوۃ والسلام کے ماننے والے کے ہونے کے حوالے سے، لیکن ایک پروسیس کے
جو بالکل بلکہ میں تکمیل کروں گا آپ کی اس بات کو. باقی جو باتیں ہیں اس میں دیکھیں امت کہیں نہ کہیں مار کھا جاتی ہے، उसमें प्रोपोगंडे में आ जाती है, सादल हो ही चुके बाज़ औक़ात होती है, इल्म नहीं होता, उसमें आता है। लेकिन ये जो मुकावमत वाला हिस्सा है ना, इसमें देखें तो जब भी मुकावमत हुई है, मिल्लतों ने मुकावमत की है, दुश्मन नाकाम हुआ है। आप मसलन देख लें, हिजबुल्ला ने जो 33 रोज़ा जंग की थी,
बिल्कुल
33 दिन मसलन आप देखें, इतनी
जी
बड़ी ताकत जो है उसको नाक रगड़ दी थी उसकी। खुद
इसी तरह
हमास ने जो है
हमास
23 दिनों के
बाईस
अंदर
दिन फिर
जो है वो कर
अफगान
लिया था।
बाईस दिन में
हालांकि
फिर
जब मीडिया और टेबल टॉक की बात आती है, तो उसमें चूंकि बाज ऐसे अफराद भी बीच में होते हैं जो मफाद परस्त होते हैं, बाज बुजदिल के हवाले से वह कह लें, कहीं ना कहीं वो आवाम की फिक्र को तब्दील कर देते हैं। लेकिन मुकावमत वो रास्ता है
इसकी
कि जो
रीजन है, इसकी रीजन है क्योंकि ये खुदा की सुन्नतों में से एक
ऐसा
सुन्नत
ही
है, इन
बिल्कुल
तंसरुल्लाह यंसुरकुम व युसब्बित अक़दामकुम,
बिल्कुल
कि खुदावंद मुताला के जो तुम्हारे पैरों को मजबूत करता है। क्यों? क्योंकि तुम खुदा की नुसरत यानी खुदा के दीन की नुसरत यानी मजलूम की नुसरत यानी जालिमीन के खिलाफ कयाम करने के लिए उठोगे, खुदावंद मुताला ने कहा कि मेरी सुन्नत है कि मैं वहां पर खुद जो है वो तुम्हें
मदद
नुसरत
करूंगा,
नुसरत को पहुंचाऊंगा।
ऐसे बिल्कुल
बस इसलिए हमें इसका हमेशा मुस्बत नतीजा मिलता है, वो बेशक बदर हो, वो बेशक उसके बाद की कोई भी जंग हो, जहां पर आलम इस्लाम ने प्रोसेस के मुताबिक काम किया। तो पहला जिहाद और किताल जिसको आप कह सकते हैं मुकदसात का तहफ्फुज़, ये पहला था। दूसरा हमारे पास जो वो लोग के जो ये काम नहीं कर सकते, जाहिर है कि हमारे पास ख्वातीन भी मौजूद है, हमारे पास बुजुर्ग भी मौजूद है, हमारे पास छोटे बच्चे भी मौजूद है, हत्ता वो जवान भी जिनके ऊपर जिम्मेदारियां और वो ये काम नहीं कर सकते हैं। तो यहाँ पर हमारे पास एक बहुत खूबसूरत डायरेक्शन है कि जो हजरत आगा ने दी है इमाम खामेनाई ने, वो है जंग नर्म की, सॉफ्ट वॉर की हमारे पास डायरेक्शन है। तो इस सॉफ्ट वॉर के अरीना में, क्योंकि सॉफ्ट वॉर हम किसको कहते हैं, साइकोलॉजिकल वॉरफेयर, जिसके अंदर जहन का, फिक्र का और आपकी साइकी का ताल्लुक है, इसके अंदर दुश्मन आप देखिए कि जितने भी झूठ बोलता है, जितना भी प्रोपेगेंडा करता है इस्लाम के खिलाफ, अहले इस्लाम के खिलाफ, अहले ईमान के खिलाफ, उस सब का मुकाबला करना आप कर सकते हैं, क्योंकि उसके लिए आपको इल्म चाहिए, उसके लिए आपको इल्म चाहिए। और इल्म जो है वो एक मोमिन की मीरास है, आपको इल्म हासिल करना है, आपको सारी इंफॉर्मेशन गैदर करनी है और फिर मैदान में उतर के उनका जवाब देना है, ठीक है। इसी तरह से आप क्या करेंगे कि अवेयरनेस फैलाएंगे। तो सॉफ्टवेयर में हमारे पास काफी सारे पॉइंट्स हैं, लेकिन हम भी चाहेंगे
इसमें
कि
देखें,
मूव
ये
ऑन
जो
करते हैं
खुद अवेयरनेस की जहाँ तक बात है, लेकिन अभी तक इसके बारे में वाकई बहुत सारे अभी तक शकूक और शुबहात है उस मौजू के साथ है। एक बड़ी जगह पे समझ जाता है कि ये मसलन शियों का मसला है, या ज्यादा स्पेसिफिकली समझ जाता है कि ये ईरान का मसला है, और फिर तरीके से पेश किया जाता है कि जो कि खुद यानी बात दुरुस्त नहीं है, लेकिन पेश यूं की जाती है कि देखें ईरान के चूंकि मफाद यहाँ से वाबस्ता है इसलिए यहाँ की बात करते हैं, और दूसरी जगहों पर जहाँ पे जुल्म हो रहा है वहां की बात नहीं करते, जबकि असलन ऐसा नहीं है। दूसरी जगहों की भी हमने हमेशा देखा कि हमेशा सबसे ज्यादा अभी कश्मीर पे भी सबसे ज्यादा जो है
स्टैंड लिया था,
जी बिल्कुल, और वहां पर जबकि उसके मीडिया ने इसको बहुत ज्यादा रिफ्लेक्ट किया कि हम जो है किस तरीके से हमने ईरान का साथ दिया, और ये कश्मीर की वजह से जो हम तेल खरीदते थे जब इनके ऊपर पाबंदियां लगी हुई थी, यानी अगर मफाद की बात होती है तो कभी भी यहाँ पे जो है वो उसकी मुखालफत ना की जाती। दूसरी तरफ से तारीखी अगर तौर से देखें तो ये बिल्कुल तारीखी हकाइक के बरक्स है। हम दो बड़ी शख्सियात अगर आप आलम इस्लाम की बात करें, शहीद मुतहरी की जो वो मशहूर तकरीर है कि जिसके अक्सर क्लिप भी आपने देखा होगा कि अब चलता है, वो इनकलाब इस्लामी के बाद की नहीं है, उससे पहले की, और कितने पहले की, उस वक्त
जब खुमैनी का स्टैंड भी जो है
जो उससे इनकलाब से पहले
15 साल पहले लिया था उन्होंने।
इसी तरीके से अगर हम देखते हैं लबनान के अंदर खुद इमाम मूसा सदर की, अगर आप तहरीक देखें, इमाम मूसा सदर की तहरीक जो है वो इनकलाब इस्लामी से बहुत पहले, और उसमें उन्होंने जो है वो किस तरीके से शियों को सीना सपर किया है मुकावमत का, और अगर वो आप तारीख दें किस तरीके से बार दफा खुद मुस्लिम ममालिक में मसलन शाम के साथ जब फिलिस्तीनी मुकावमत के जो जो मसाइल हैं उसके अंदर वो मौजूद हैं, खुद लबनान के अंदर जब लबनान की फौज कहती है कि हम यहाँ पे से ये मुकावमत को कहें कि यहाँ से शिफ्ट होने के लिए, तो वो कहते हैं मैं यहाँ पर आकर खुद यहाँ आऊंगा, और अगर मसलन जो है किसी कोई पहले मसलन अपनी जान देगा तो मैं यहाँ पे सबसे पहले अपनी जान दूंगा। तो ये चीजें दुनिया के सामने पहुंच ही नहीं पाई।
वाला हमारा जो प्रोग्राम था देखिए, हमने उलमाए तशय्यों ने जो किरदार निभाया है मसला कुद्स के अंदर, मसला फ़लस्तीन के अंदर, हमने पूरा सेशन किया उसके ऊपर, और वहाँ साबित किया था कि बिल्कुल इब्तिदा से जहाँ से ये मसला शुरू हुआ है फ़लस्तीन का, हमारे उलमा ने किस तरीके से तरतीब से आके उसके अंदर जो स्टैंड लिया है और इकदामात किए हैं, कि अल्हम्दुलिल्लाह आपने भी अच्छा इशारा किया कि वाकई अगर कोई ये फिक्र करता है कि ये इनकलाब इस्लामी के बाद की फिक्र की ईजाद है या ईरानी मफादात की वजह से है, तो तारीख जो है इस बात को झुठला रही है कि ये इस तरीके से नहीं है। बिल्कुल जी आगा,
तो हम अर्ज कर रहे थे कि तीन हमारे पास जो है वो फ्रंट्स हैं। एक हमने जहाद का फ्रंट जो है वो देखा कि आप देखिए शहीद कासिम सुलेमानी के हवाले से, यानी ये वो शख्स है कि जिनको खुद फिलिस्तीनी शहीदे कुछ कहते हैं,
बिल्कुल ऐसे ही।
कि कितनी बड़ी एक सआदत है, जबकि आप सबसे बड़ा किरदार शायद इनका जिससे आप और मैं आशना हुए वो दाइश के खिलाफ इराक के अंदर
इराक
सामने आए या सीरिया के
में
अंदर
था,
सामने
बिल्कुल
आए,
ऐसे ही।
सही है। लेकिन ये देखिए कि वो इनको ऑन करने के
और
लिए
हवाले
तैयार
से
है कि
जानते हैं।
ये शहीद कुछ है, क्यों? क्योंकि इतनी ज्यादा इन्वॉल्वमेंट, हत्ता ये जो इन्होंने वहां पर टनल्स बनाई थी जो कि एक बहुत मेजर हिकमत अमली कही जा सकती है उस टाइम में, कि जब खतरात बहुत ज्यादा बढ़ चुके थे और कोई राय हल नजर नहीं आ रहा था। ये दो शख्स थे, एक शहीद इमाद मुगनिया और एक शहीद कासिम सुलेमानी। इन दोनों अशखास की जो है वो ये स्ट्रेटजी थी कि जिसके नतीजे में इन्होंने ये टनल्स खो दी, ठीक है, जो मशहूर भी हैं फिलिस्तीन के अंदर। बस हमें इन शहदा की सीरत पर चलना है और इंशाअल्लाह इस्लाम का दिफा करते हुए, और इसमें हम बिल्कुल भी किसी भी हवाले से ये नहीं कह रहे हैं कि इंसान जो है वो अपने मुल्क के मफादात की बात नहीं, ये आलम इस्लाम के मफादात जिसमें पाकिस्तान भी
जी जी बिल्कुल ऐसे ही है। जैसे अभी आगा नकी भाई भी इशारा कर रहे थे कि अगर मसला कुद्स के अंदर नरमी दिखाई और लूज टॉक हुई तो कश्मीर भी हाथ से जाएगा।
अगला जुमला भी बोल दूं कि खुद पाकिस्तान भी हाथ से
जाएगा। जी जी ऐसे ही है बिल्कुल,
क्योंकि ये उनकी आमाजगा बन,
चूंकि अभी हमने एक बात डिस्कस ये की थी आकर के, आप देखें मोदी की जो हुकूमत है वो इस वक्त जो इकदाम कर रही है इसकी अगर तहकीक की जाए तो कहां इसके ताने बाने मिल रहे हैं, तो पता चलता है कि भाई इसराइली की सोच और मुसाद से जो है वो ये सारे लेकर आ रही है।
तो सॉफ्ट वॉर के अंदर हम कुछ नुकात को बयान करते हैं, उससे पहले तीसरी में जिहत को अर्ज कर दूं, वो है BDS, जिसको हम कहते हैं बॉयकॉट, डाइवेस्ट और सैंक्शन। तो ये जो बॉयकॉट, डाइवेस्टमेंट और सैंक्शन है, ये एक मूवमेंट है, जब भी आप कोई चीज खरीदने के लिए जाते हैं तो क्योंकि इसराइल एक बहुत बड़ी मंडी बनाने की कोशिश कर रहा है अमेरिका इस वक्त, इसराइल खुद भी चाह रहा है कि हम एक बहुत बड़ी मंडी बन जाएं और यहाँ से इंपोर्ट एक्सपोर्ट के अंदर, क्योंकि जब आप दुनिया के इक्तसादी निज़ाम के अंदर एक मेजर रोल अदा करना शुरू हो जाते हैं तो फिर आपको जाहिर है कि एक अमनियत फील होना शुरू होती है कि अब आपकी एनाइलेशन का, डिस्ट्रक्शन का, नाबूदी की बात नहीं होगी या कम होगी, हम तो अब दूसरों की मजबूरी बन गए। तो ये बहुत ज़्यादा इनका कोशिश जो है अहले दुनिया की वो ये है कि ये इक्तसादी निज़ाम का इसको हिस्सा बनाए। जब भी आप देखें कि कोई भी आप प्रोडक्ट ले रहे हैं और वो इसराइल या तो खुद मैन्युफैक्चर कर रहा है या कोई ऐसी कंपनी मैन्युफैक्चर कर रही है कि जो इसराइल को सपोर्ट करती है, ठीक है, सपोर्ट भी, या वो अपने जोर को इस्तेमाल करके सपोर्ट कर रही है या अपने माल को इस्तेमाल करके, किसी भी हवाले से अगर उसको सपोर्ट करती है तो आप उस प्रोडक्ट को इस्तेमाल नहीं करें।
सही।
अच्छा, ये बात अपनी जगह दुरुस्त है कि इन प्रोडक्ट्स की तहकीक करना इतना आसान नहीं है, क्योंकि बिलाखिर इस वक्त दुनिया का जो पूरा निज़ाम बना हुआ है, मईशती निज़ाम बना हुआ है, वो इतने हाथों से गुजर के एक चीज़ और इतने राउट से होके जाती है, कभी कभी तहकीक करना बहुत मुश्किल हो जाती है कि आया ये फलान प्रोडक्ट जो है वो इसराइल के साथ उसका कोई ताल्लुक है या नहीं है। इस पर हम दो बातें कहेंगे। अव्वल तो ये कि इंसान जब तहकीक करता है तो बिलाखिर वो कुछ नतायज पे पहुंचता है, जिन नतायज पे आप पहुंच जाते हैं उनके ऊपर तो अमल करना शुरू करते हैं फौरन, ठीक है, क्योंकि इसके ऊपर फतावा भी मौजूद है। ये हम सिर्फ एक राय नहीं दे रहे हैं, इस पे फतावा मौजूद है, ये फिकही मसला है हमारे पास। तो आपने वो कर दिया। अब जो प्रोडक्ट्स जिनके बारे में आप एक कंक्लूसिव नतीजे पे नहीं पहुंच रहे कि आया ये प्रोडक्ट जो है वो इसराइली प्रोडक्ट है या नहीं है, आपको बहरहाल तहकीक के अंदर जो है वो शुबा ईजाद हो गया। अब यहाँ पर एक मैं पर्सनल लेवल पे एक यहाँ कह सकते हैं आपके एक पेशेंट आदमी, मैं एक आपको राय देता हूँ अपनी, वो मेरी हकीर की राय ये है कि आप जब एक चीज़ के बारे में मशकूक हो गए हैं तो उस शक की हालत में आप उसको इस्तेमाल नहीं करें अगर आपकी मजबूरी है, ठीक है, आप नतीजे पे नहीं पहुंचे, लेकिन आपको कोई अल्टरनेट यूज कर लें या हो सकता है उस चीज के बगैर भी आपका गुजारा
हो जाए। बिल्कुल,
बस कोशिश ये करें कि इस गुनाह में आप शरीक ना हो कि जहां पर उनका इक्तसादी जो पहिया है वो उसके अंदर आप कहीं ना कहीं या आपकी कोई ना कोई ट्रांजैक्शन उसके अंदर आ रही हो। ये
बिल्कुल आपकी इस बात में हम उन अफराद को भी तवज्जो दिलाना चाहेंगे कि जो ये काम कर सकते हैं, जैसे आपने भी इशारा किया कि एक अगर प्रोडक्ट मौजूद है इसराइल की तो उसका जो मुकाबल कोई और मुल्क की तरफ से है तो उसको इस्तेमाल करें, तो क्या बेहतर है कि हर उम्मत मुस्लिमा का जो अपना मुल्क है वो अपनी प्रोडक्ट्स तैयार करे। जैसे मतलब आप ईरान में देख लें कि इन्होंने मुकाबिल हर चीज के इजाद किए हुए हैं, यानी यहाँ पर इंतखाब मौजूद है। ऐसा नहीं यहाँ पर रहने वाले अफराद ये कह सकते हैं हमारे पास अब तो इंतखाब ही नहीं है। तो हमारे पाकिस्तान की भी गयूर जो मिल्लत है, जवान हैं, ताकत है,
पोटेंशियल बहुत है,
पोटेंशियल बहुत
वसाइल भी
ज्यादा
हमारे
है
पास
इसमें।
मौजूद है।
आप जा छोटे से छोटे प्रोडक्ट से लेकर बड़ी से बड़ी प्रोडक्ट्स जो है वो तैयार करें, एक दूसरे की हिमायत करें और इंतखाबी हालत में लेकर आए।
और पाकिस्तानी होने के हवाले से ही आपका वजीफा बनता है कि पाकिस्तान के जो एक इस्लामी मुमलिकत है उसको आप खुद सेल्फ सफिशिएंट करें, उसको अपने ऊपर डिपेंडेंट करें बजाय इसके कि उसको दूसरे मुल्कों के ऊपर।
जैसा कि आप देख लें कि रहबर ने यहाँ पे इक्तसाद मुकावमती का मफहूम जो मुतारफ करवाया हुआ है, अगर यही हमारे पाकिस्तान में इजरा हो जाता है, एक नजरिया है ना, चूंकि आप देखें इक्तसादी थ्योरीज जो हैं वो पाकिस्तान में थोड़ी तोलीद होती हैं, मगरबी मुफक्किरीन देते हैं, अगर थ्योरी तो कहीं से भी आ सकती है, तो एक मफहूम इक्तसाद मुकावमती का आया है, अगर इसको अपना कर वहां पर मुख्तलिफ प्रोजेक्ट्स जो हैं वो ईजाद की जाएं और उसको पाकिस्तानी बेस के ऊपर ही बनाया जाए और फिर उम्मत उसको जो है वो हिमायत करे, तो इंशाल्लाह मेरा ख्याल में ये वाला भी राय हल जो है वो बेहतरीन।
दोबारा वही वजीफा है कि जैसे बताया कि अलैहिस्सलाम याल्लाम के ऊपर किसी और की कुदरत नहीं हो सकती, जो हमारी बुनियादी ज़रूरतें हैं कि जिसकी वजह से किसी मुल्क का इस्तकलाल खतरे में पड़ता है इस वक्त, तो इन हालात में तो और इसकी ज़रूरत बढ़ जाती है, लेकिन अगर बिलफर्ज ये हालात अगर इतने ख़राब ना हो या इंशाल्लाह इंशाल्लाह ये हालात बेहतर हो जाएं और हम जो है वो खुद आज़ाद हो जाए, तब भी ये जिम्मेदारी हमेशा बाकी रहती है कि जितने भी जो इस्लामी ममालिक हैं उनको खुद कफील होना चाहिए, उनकी बुनियादी ज़रूरतें जो है वो खुद अपनी पूरी कर रहे हैं, उनका हाथ देने वाला हो, यानी हाथ देके देने वाला हाथ हमेशा ऊपर की तरफ होता है, उनका हाथ कभी भी लेने के लिए ना हो।
जी बहुत शुक्रिया।
तो ये सॉफ्टवेयर के अंदर बस कुछ नुकात हम क्विकली अर्ज कर दें ताकि हम सॉल्यूशन को भी कवर कर सके। सॉफ्टवेयर में अगर ये है कि हम इस तरह से देखते हैं कि कुछ मौजूदात को आप जरूर छेड़िए जब आप सोशल मीडिया पे जाते हैं, साइकोलॉजिकल वॉरफेयर जिसको हमने कहा, इस सॉफ्टवेयर के अंदर इन्वॉल्व होते हैं, सोशल मीडिया पे जाते हैं और वहाँ पर जाके अपनी कंट्रीब्यूशन करते हैं, कुछ नुकात आपकी पोस्ट के अंदर ज़रूर होने चाहिए, उसमें से एक ही जो हमने आज आपको डील ऑफ द सेंचुरी के हवाले से ब्रीफ किया, आप इसकी मुखालफत कीजिए, क्योंकि बिलाखर है देखें इसराइल के बारे में हमने कहा कि वो फेस सेविंग के लिए उसको कोई ज़्यादा परवाह नहीं है, लेकिन एट द एंड ऑफ द डे इनके जो बाप हैं यानी अमेरिका है, बरतानिया है, इनको अपने फेस सेविंग की फिलहाल किसी हद तक परवाह है। बस जब ये प्रेशर डेवलप होते हैं और आप देखेंगे कि शहीद कासिम सुलेमानी की शहादत के बाद से लेकर अब तक सोशल मीडिया के ऊपर एक ब्लैकआउट किया गया और एक क्लीन स्वीप किया गया, जितने भी वो लोग के जो इस वक्त जालिमीन के मुखालिफ बात कर रहे थे उनकी प्रोफाइल्स को भी डिलीट किया गया, उनके एडमिन्स को भी डिलीट किया गया, उनके पेजेस को भी रिमूव किया गया, उनके एडिटर्स को भी,
हत्ता इतनी बुखलाहट पाई जाती थी कि जिनका मिजाज भी ये नहीं था मुकावमत वाला और इनकलाबियत वाला, लेकिन चूंकि एक सैयद कासिम की एक बहरहाल शख्सियत थी, मुतारफ हुए, मोहब्बत में तस्वीर भी लगा दी तो उसकी भी उड़ा दी।
तो ये आप देखिए कि इस वक्त हमारे पास इससे ये साबित होता है कि दुश्मन यहाँ पर फोकस्ड है, बस आपका एक किरदार बनता है, आप जाइए अभी जिस तरह फ्लाई द फ्लैग के ऊपर आगा नकी हाशमी ने भी बात की और कैंपेन चल रही है कि क्योंकि अभी यौम अल-कुद्स के शायद तजाहरात और मुजाहरे उस तरह से ना हो पाए, तो आप एक झंडे को, अगर आप झंडा नहीं भी खरीद सकते जैसा नकी भाई ने इशारा किया कि मार्केट सभी खुली हैं, तो आप अपने फोन के ऊपर या अपने कंप्यूटर की स्क्रीन के ऊपर झंडा खोले, उसके साथ खड़े होकर अपनी तस्वीर उतारिए, टीवी के ऊपर खोलिए, तस्वीर बनाए और तस्वीर आपकी जो हो वो उसको जाके सोशल मीडिया पे इस हैशटैग के साथ जरूर पोस्ट कीजिए फ्लाई द फ्लैग के नाम से। तो ये सोशल मीडिया के ऊपर आपकी फ़ालियत जिसमें आप डील ऑफ द सेंचुरी को डिस्कस करें, फिर ये कि मुकावमत की बरकत को डिस्कस करें कि जो हमने रेजिस्टेंस और इस मतलब को हम मजीद खोलेंगे जब हल की बात करेंगे कि रेजिस्टेंस की बरकत, रेजिस्टेंस ने अभी तक हमेशा मुस्बत जवाब दिया है जब भी हमने की जिससे हमने पहले अर्ज किया। तीसरा ये कि ये बेहतरीन टाइम है इस्लामिक यूनिटी को प्रमोट करने का। देखिए फिलिस्तीनी जो है वो प्रेडोमिनेंटली वो अहले सुन्नत करार पाते हैं, अगर आप उनको उस तफसीर में
देखें
तो हम क्योंकि यूनिटी के कायल हैं और पूरा साल अल्हम्दुलिल्लाह काम करने की भी कोशिश करते हैं इस्लामिक यूनिटी के, शिया और सुन्नी जो है वो नज़दीक हों एक दूसरे से और इनके दिल नज़दीक हों, क्योंकि वो कॉमन चीज़ें हमारे पास मौजूद हैं, हमारे पास कुरान एक है, हमारे पास रसूल एक है, सबसे बढ़ के खुदावंद मुताल एक है, अहले बैत से वो भी मोहब्बत करते हैं, हम भी मोहब्बत करते हैं, अकीदत रखते हैं, ये सारी चीज़ें जब मौजूद हैं तो दुश्मन जो ये डिवाइड एंड रूल करने की कोशिश करता है हम इसके खिलाफ एक इकदाम करें। तो इस्लामिक यूनिटी इस्लाम की असल में से है, यानी इस्लाम की बुनियादी, और इसके ऊपर एक बहुत तवील तुरानी गुफ्तगु हो सकती है कि ये कोई एक टैक्टिक का नाम नहीं है, इस्लामिक यूनिटी जो है वो इस्लाम की असल, ये उसूल है, ठीक है। तो अब इसको प्रमोट करने का बेहतरीन टाइम है, यानी आप अमली तौर पे प्रमोट करेंगे, अपने सुन्नी फ्रेंड्स को इन्वॉल्व करें, बिलखसूस पाकिस्तान में
जी, और जरूरत भी है,
सुन्नी
इसकी
मेजॉरिटी पॉपुलेशन भी मौजूद है, तो आपके लिए तो और भी आसान,
और
है,
आसान है
कि इनके साथ करें, अपने क्लास फेलोज के साथ आप इन चीज़ों को शेयर करें, उठाएं फ़ोन, उठाएं कॉल करें, उनसे कहें कि फिलिस्तीन के बारे में हम क्या कर सकते हैं, एक कॉन्फ्रेंस कॉल रखें, अपने अपने टीचर्स को बुला लें, अपने क्लास के लड़कों को बुला लें, और आप देखिए कि ये सारे लोग इसराइल के वजूद से नफरत करते हैं। सबसे अच्छी बात यह है कि वो सुन्नी हो या शिया हो, तो ये इस्लामिक यूनिटी प्रमोट करने का एक बहुत अच्छा टाइम है कि जिसके ऊपर काम किया जा सकता है। फिर एक्सपोजिंग द इंटरनेशनल फोरम्स और ये जो ह्यूमन राइट्स की ऑर्गेनाइजेशन हैं नाम निहाद किस्म की, जिन्होंने पूरी दुनिया के अंदर एक इस तरह का तासुर दिया हुआ है कि ये सबसे ज़्यादा इंसानी हकूक के जो जिनकी परवाह है जिसको, वो ये ऑर्गेनाइजेशंस हैं, ऐसा बिल्कुल नहीं है। ये उन आलमी ताकतों के मफाद को प्रोटेक्ट करने के लिए और उनकी बातों को बढ़ा चढ़ा के इंटरनेशनल फोरम्स पे बयान करने के लिए कायम की गई हैं। मसलन कुछ ऑर्गेनाइजेशंस जिस तरह एमनेस्टी इंटरनेशनल है, एक बड़ा नाम है भाई, आपके वजूद का क्या फ़ायदा है कि अगर 70 से ऊपर साल हो गए और एक ये फ़िलिस्तीन का मसला जो है उसके ऊपर आप इनफ काम नहीं कर पाए और आप इतना प्रेशर जनरेट नहीं कर पाए कि जिसके नतीजे में इसराइल जो है वो अपने मजालिम को रोके और इसराइल की नाबूदी हो, तो आपका क्या फ़ायदा है। इसी तरह से हमारे पास यूएन ह्यूमन राइट्स कमीशन है, यूएन ह्यूमन राइट्स काउंसिल के अंदर 45 से ऊपर ऐसी जो करारदादें हैं जो इसराइल के खिलाफ पास हो चुकी हैं, लेकिन कुछ भी नहीं हुआ, तो आपके इतने बड़े बड़े नामों का क्या फ़ायदा है। उन उनमें से कुछ करारदादे अगर हमारे नाजरीन देखना चाहें, 2253 के नंबर से एक करारदाद है, 2254, 3263 और फिर 36/15, 36/98, ये सारी की सारी और इस तरह की बहुत सारी और हैं। ये तो मैंने कुछ नमूने के तौर पे पेश की। तो इन ह्यूमन राइट्स ऑर्गेनाइजेशंस को ये राइट टाइम है और हाई टाइम है कि एक्सपोज किया जाए, इनकी असलियत जो है वो दुनिया के सामने लेके आ जाए कि इनकी क्या कारकर्दगी है। फिर रेसिज्म के पॉइंट को उठाएं, इसराइल जो है वो एक रेसिस्ट स्टेट है कि जो निजात परस्ती जिसको हम कहते हैं उसकी इसकी बुनियादें, इसका रीशा वहाँ पर है। इसी तरह इमाम ज़मान अलैहिस्सलाम के ज़ुहूर के साथ, जिससे हम पहले एक्सप्लेन कर चुके हैं पिछले प्रोग्राम्स के अंदर, कि इसका बैतुल मुक़द्दस का और क़िबला अव्वल का और इस पूरी जगह का और आर्मगेडन का क्या ताल्लुक है, उसको लोगों के लिए बयान कीजिए, आप लोगों की जो शऊर है उसको चैलेंज कीजिए। देखें, हर एक के अंदर इंसानियत मौजूद है, हर एक के अंदर जो है वो शराफत मौजूद है, हर एक जो है वो अदालत को पसंद करता है और जुल्म को ना पसंद करता है। हम क्यों ये सवाल नहीं रेज कर सकते हैं सोशल मीडिया और सॉफ्टवेयर के थ्रू कि हम लोगों के शऊर को बेदार करें। शऊर क्योंकि सो जाता है, मुश्किल इसकी सबसे बड़ी ये है, ठीक है। और आखिरी पॉइंट इसमें मैं जो कहना चाहूँगा वो ये है कि रहबर मुअज़्ज़म इमाम सैयद अली खामेनाई की जो फरमाइशात हैं, जो उनकी बातें हैं इस मौजू पर फिलिस्तीन के ऊपर, उसको एको कीजिए सोशल मीडिया पर, ये आपका वजीफा बनता है, दुनिया तक उनकी आवाज़ को पहुंचाएं, क्योंकि
बसीरत एक रहबर कह रहे हैं तो
अगर, और उसके लिए सिंपल ये है कि आप khamenei.ir पे जाके सर्च कीजिए, वहां पर आपको स्टेटमेंट्स मिल जाएंगे, कॉपी पेस्ट कर दीजिए,
जी जी बिल्कुल,
इतना आसान काम तो मेरा ख्याल है कि कोई भी कर सकता है। तो ये कुछ सॉफ्टवेयर के हवाले से चीजें।
बहुत शुक्रिया कि एक अहम मसला था जिसको फहरिस्त पर आपने जिक्र किया कि इसके ऊपर अगर डिस्कशन की जाए तो मुख्तलिफ प्रोग्राम्स की जरूरत है। इंशाल्लाह खुदा से दुआ है कि इसी तरीके से तौफीक नसीब फरमाता रहे और इस किस्म के मौजूआत को हम आगे लेकर चलें। आखिरी सवाल जो होगा पूछना चाहूँगा आप बुजुर्गान दोनों से, जाहिर सी बात है मसले के ऊपर हमारी बातचीत हो गई, बहुत सारे जो उसके अंदर मसाइल थे उसके ऊपर डिस्कशन हो गई आकर। अब तभी ही एक मसला ये उठता है कि मसला फ़लस्तीन का सही और मंतकी राय हल क्या है, ताकि वो राय हल की जब शनाख्त हो जाए तो अगर कोई ताकत रखता है तो उसको उस पर चल के फ़लस्तीन की आज़ादी के लिए इकदाम कर सके। आप सब
देखिए, जो फ़लस्तीन का राय हल है और इंतहाई मंतिकी राय हल जिसको बार बार बारहा रहबर मौज़म ने उसको पेश किया और इस उन्वान से पेश किया कि अगर कोई मंतिक रखता है तो आके मंतिक के यानी दलील के तौर से इसको रद्द करे, इसकी बात करे कि इसमें क्या गलती है, क्या इसके अंदर मुश्किल है, वो ये कि जो इस सरजमीन के असली रहने वाले हैं वो ये फैसला करें कि ये सरजमीन का इसके साथ वो क्या चाहते हैं। यानी अगर वो कहते हैं कि हम जो है तस्लीम करते हैं कि यहाँ पर जो है वो एक और मुल्क बन जाए, इसको हम तस्लीम करेंगे, यानी जो देखिए ये अकली कायदा है कि जो चीज जिसकी है उसके पास इसका इख्तियार है। और वो तमाम लोग देखिए, एक ये चीज कि अगर बसार के तौर पे किसी को अगर مطلب 60 سال پہلے اگر اس سرزمین سے نکال دیا گیا تھا تو حق جو ہے وہ وقت گزرنے کے ساتھ باطل نہیں ہوتا. یہ نہیں ہوتا کہ کیونکہ وعدہ وقت گزر گیا اس لیے غصب کی ہوئی چیز اب غصب نہیں رہتی بلکہ وہ حق بن جاتا ہے. نہیں, جس کا حق ہے اگر 100 سال بھی گزر جائیں گے, 1000 سال بھی گزر جائیں گے تو حق جو ہے وہی باقی رہے گا. جیسے کہ مولا کائنات کے وہ تمام چیزیں موجود ہیں کہ ابھی وہ ایام گزرے ہیں, جیسے آپ نے کہا میں پلٹاؤں گا وہ حق جو چھین لیا گیا. بالکل, تو اصل حق یہ ہے کہ وہ تمام لوگ کہ جو زمین کے اپنے اصلی ہیں, چاہے وہ مسلمان ہوں, چاہے وہ عیسائی ہوں, چاہے وہ یہودی ہوں, یہ مسئلہ نہیں ہے, یہودیوں کے مخالفت کا مسئلہ نہیں ہے, جو اس سرزمین کے لوگ ہیں چاہے وہ آج وہاں رہ رہے ہوں یا ان کو جو ہے وہ مجبوری کی وجہ سے سرزمین چھوڑ کے مہاجر کے طور پر رہنا پڑ رہا ہو, وہ آئے ریفرنڈم ہو, وہ فیصلہ کریں کہ ہم کیا چاہتے ہیں.
ریفرنڈم بھی حقیقی ہو,
ریفرنڈم بھی حقیقی ریفرنڈم ہو, یہ ہے اصلی حل. لیکن آپ کے سامنے ایسے موجود ہے کہ دشمن کبھی بھی اس کو قبول نہیں کرے گا. اس کے سامنے وہی ایک راستہ ہے, یعنی وہی ایک زبان کے جس کو وہ سمجھتا ہے وہ زبان ہے مقاومت کی زبان, کہ جب تک اس مقاومت کے ذریعے سے وہ مجبور ہوگا, جب اپنے سامنے تمام, دیکھیں ظالم کب تک آگے بڑھتا ہے, ظالم اس وقت تک آگے بڑھتا ہے جب تک اس کا راستہ کھلا ہوا ہوتا ہے, جب تک اس کے سامنے والے ڈرتے رہیں. لیکن جب بھی ظالم کا مقابلہ کیا جاتا ہے ظالم کبھی بھی اس کے بعد آگے نہیں بڑھتا. ظلم کا اور بزدلی کا بھی بہت نزدیکی ساتھ ہے. ظالم جو ہے وہ بہادر نہیں ہوتا, اس کے اصل جو اس کی بنیاد ہوتی ہے وہ سامنے والے کا ڈر اور روب ہوتا ہے.
یعنی خوف کی وجہ سے روب کھا جاتے ہیں, ان کا روب دبدبا بن جاتا ہے اور وہ سمجھتے ہیں کہ ہم دلیر ہیں.
اور یہی جیسے ابھی بات ہوئی کہ ہم نے تاریخ مقاومت میں دیکھا, دیکھیں کس طریقے سے ویسٹ بینک میں سیٹلمنٹ بار بار ہوتی رہی لیکن غزہ کے اندر یہ سلسلہ رک گیا. کیوں؟ اس کی وجہ یہی تھی کہ جہاں ان کے وہاں تو نرمی تھی, وہاں تو اسلحہ نہیں تھا, وہاں پہ پھر کیوں ظلم جاری رہا؟ اگر یہی ساری بات ہے ان کے سیکیورٹی کا مسئلہ ہے, اس وقت تک مقاومت جاری رہے جب تک کہ یہ اپنے تمام راستے مسدود نہ دیکھیں اور مجبور نہ ہو کہ یہ مجبور ہو کر پھر اس جو منطقی رائے حل ہے اس کی طرف آئیں.
بالکل ایسے. جی آغا صاحب, آپ اس میں کیا فرمائیں گے؟
اس میں ہم دو سوال جو ہے وہ ریز کریں گے. فنڈامنٹل آغا کی بات کا ہی خلاصہ ہوگا. پہلا سوال یہ ہوگا کہ یہ جو اب صہیونی ریاست قائم ہو چکی ہے 70 سال سے, اب اس کا کیا کریں, اس کا حل کیا ہے؟ یہ مثلا اس کو کیا کیا ہوگا, کیا نا اس کا ٹکڑے کریں, اس کو کسی کے ساتھ ضم کریں, اس کو مثلا کوئی طاقت کا بٹوارا کریں, کیا کریں؟ اس میں ہمارے پاس جو اس کا سلوشن بنتا ہے وہ صرف یہ بنتا ہے کہ چیزیں جو ناحق اور ناجائز ہوئی ہیں, یعنی ایک ظلم ہوا ہے تو اس ظلم کو جو ہے وہ ریورس کیا جائے. اس کے لیے پوری دنیا کو جو ہے وہ اپنی کوشش کرنی چاہیے کہ اس ناسور کو اور اس سرطانی غدے کو, اس کینسرس ٹیومر کو وہ ختم کرنا پڑے گا. اس کے علاوہ اور سلوشن کوئی نہیں ہے, کیونکہ اس کا ہم نے فلسفہ وجودی آپ کے سامنے عرض کیا تھا کہ وہ ہے ایکسپینشنزم. یہ جب تک ایگزسٹ کرے گا اس کو ایکسپینڈ کرنا ہے. ٹھیک ہے, ہمارے پاس اس کے علاوہ اور کوئی چارہ نظر نہیں آ رہا کہ یہ ختم ہو جائے. ٹھیک ہے, اور کون ختم کرے گا؟ وہ ظاہر ہے کہ مقاومت ہی ختم کرے گی, وہی جنہوں نے ابھی ان کی ایکسپینشنزم کو روکا ہے. اور وہ جو نیل سے فرات والا ان کا خواب تھا وہاں تک ان کو نہیں پہنچنے دیا, وہ شرمندہ تعبیر نہیں ہوا. کس کی وجہ سے؟ مقاومت کی وجہ سے, نہ کہ عرب حکومتوں کی وجہ سے, نہ کہ مسلمان حکومتوں کی وجہ سے, نہ گھر بیٹھے تماشائیوں کی وجہ سے, نہ سوئے ہوئے مسلمانوں کی وجہ سے جو اپنی حب دنیا کے اندر غرق ہوئے ہوئے ہیں. یہ مقاومت کی وجہ سے آگے نہیں بڑھ پائے.
بالکل,
بس اس کا جو سلوشن ہے وہ بھی مقاومت میں ہے. اور یہ ہماری صرف رائے نہیں ہے, یہ خود امام سید علی خامنائی اس چیز کے قائل ہیں. اور کس بنیاد پہ قائل ہیں؟ نہ کہ جذبات کی بنیاد پر خدا نخواستہ, یا نہ کہ تھیوری کی بنیاد پر, یہ تو پریکٹیکلی ثابت ہو چکا ہے. یعنی قرآن کی آیات بھی اس کے لیے موجود ہے ہمارے پاس, اس کی بیکنگ کے لیے, اور بالکل تسلی کے ساتھ ہم عرض کریں, ہمارے پاس احادیث رسول اللہ صلی اللہ علیہ وسلم کی اور اہل بیت علیہ الصلاۃ والسلام کی بھی موجود ہیں اس موقف کی بیکنگ کے لیے. اور تیسرا, ہمارے پاس اہل بیت علیہ الصلاۃ والسلام کی سیرت بھی موجود ہے اس موقف کی بیکنگ کرنے کے لیے. ٹھیک ہے, بس ہمارے پاس یہ سارے اس کی پشت پناہی کے لیے چیزیں موجود ہیں کہ مقاومت از دی اونلی سولوشن, ریزسٹنس از دی اونلی سولوشن.
اور آپ دیکھیں کہ خود ملت فلسطین نے بھی مقاومت ہی کا راستہ اختیار کیا ہوا ہے. اور آپ یوں کہیں کہ اگر بابصیرت ایک رہبر اگر کہہ رہا ہے اور ان کے پیروان جو ہیں وہ کہہ رہے ہیں اگر سلوشن جو ہے وہ مقاومت ہے، تو خود جو ملت فلسطین کے غیور جوان ہیں تو وہ بھی دیکھ رہے ہیں کہ مقاومت کے علاوہ کوئی رائے نہیں.
تجربہ ان کے سامنے ہے جس طریقے سے پوری تاریخ میں، اور ہم نے کئی دفعہ دیکھا
وہ کسی بھی مذاکرے میں حصہ نہیں لیتے اور نہ لینے کا،
یعنی وہ اپنے تجربے کے بعد وہ اس نتیجے تک پہنچے ہیں جس کے اندر ہم نے دیکھا وہ نشے و فراز رہے ہیں، بعض دفعہ پیچھے ہٹے، لیکن جب دیکھا کہ پیچھے ہٹنے کا نتیجہ کیا ہے کہ دے قدم پیچھے ہٹنا ہے تو مجبور کیا جا رہا ہے کہ ظالم قدم اور آگے بڑھ رہا ہے، تو خود منطقی طور پر
یہ مقاومت کی بھی بات کر رہے ہیں تو ہم یہ نہیں کہہ رہے ہیں کہ لڑائی جھگڑا جنگ نہ، ہم یہاں پر اسلامی مقاومت کی بات کر رہے ہیں، وہ کہ جو اصولوں کے بنیاد
اصولوں کے مطابق،
وہ جو قرآن اور سنت کے مطابق ہو، اس کے اوپر یہ موومنٹ آگے چلے گی جس طرح ابھی تک چلتی آئی ہے، اور 70 سال کا ایکسپیرینس ہمارے سامنے ہے کہ جب بھی مقاومت کی گئی ہے، جس طرح آغا نے بھی ابھی ایکسپلین کیا مصادیق کے ساتھ کہ اسرائیل کو وہاں پر پیچھے ہٹنا پڑا، اس زائنس رجیم کو شکست کھانی پڑی، اور جہاں پر بھی ہم نے ساز باز کرنے کی، سازش کرنے کی، مذاکرات کرنے کی، اور ڈپلومیٹک قسم کے جو ان کے ساتھ، یعنی ہم چاہتے ہیں کہ دوسرے ملکوں کے ساتھ ڈپلومیٹک، کیونکہ یہ ایک ملک نہیں ہے، اس کی کوئی اپنی شناخت نہیں ہے، اس کے ساتھ ڈپلومیسی کا سوال پیدا نہیں ہوتا.
پروگرام کا ختم ہو گیا، اس کو خلاصہ کر دیں گے.
اب یہاں پر ایک سوال یہ ہوتا ہے انٹرسٹنگ کہ پھر جب اگر اسرائیل ختم ہو جاتی ہے تو یہ یہودیوں کا کیا ہوگا؟ آپ کہہ رہے ہیں کہ یہودی بھی جو ہے مطلب ان کو کیا آپ جلا دیں، ان کے سر اڑا دیں، کیا کریں بالآخر، مثلاً یہ لوگ وہاں پر رہ رہے ہیں. تو اس میں ہمارا جواب ان کے لیے بالکل واضح یہ ہے کہ اس غدہ سرطانی سے پہلے بھی، اسرائیل سے پہلے بھی، اس کے وجود سے پہلے بھی یہودی دنیا میں رہ رہے تھے، خود اس خطے کے اندر رہ رہے تھے، خود فلسطین کے اندر رہ رہے تھے. آج مثلا ایران کے اندر ہزاروں کی تعداد میں یہودی بستے ہیں، اور انہوں نے اپنے مقامات بھی بنائے ہوئے ہیں جہاں وہ عبادات کرتے ہیں، اور بالکل ان کو آزادی ہے اپنے مذہب کے مطابق چلنے کی. ٹھیک ہے، تو یہ یہودی جو ہے وہ پہلے بھی تو بستے تھے. اس سٹیٹ کے ختم ہونے سے یہودیوں کا ختم ہونا مراد نہیں ہے. اور اس چیز کے اوپر امام خامنہ ای نے بہت زیادہ ایمفسائز کیا ہے کہ ہم یہود ستیز نہیں ہیں. یہود ستیز یہ کہ ہم یہ نہیں کہہ رہے ہیں کہ یہودیوں کو جو ہے وہ دنیا سے ختم کر دیا جائے، نہیں، جس طرح باقی مذاہب رہتے ہیں اس طرح یہودی بھی رہ سکتے ہیں. ٹھیک ہے، ہم نہیں کہہ رہے ہیں کہ وہ حق پہ ہیں، اسی طرح جس طرح مسیحی بھی حق پہ نہیں ہے، یہودی بھی حق پہ نہیں ہے. ہم کہتے ہیں اسلام حق پہ ہے، مسلمان حق پہ ہیں، لیکن ان کو دے ہیو اے رائٹ ٹو ایگزسٹ. ٹھیک ہے، تو یہ اس طرح سے موجود رہے، ان کا کوئی مشکل نہیں ہے. صہیونی کی بات نہیں ہو رہی، یہودی کی بات ہو رہی ہے. صہیونی کے لیے وہی پہلی چیزیں کرنی ہیں جو انہوں نے عرض کی تھی. ٹو اسٹیٹ سولوشن کے حوالے سے ایک اور بات ہوتی ہے جس پہ شاید اب دامن وقت میں گنجائش نہیں ہے، وہ ایک پاسبلٹی نہیں ہے. ہم خلاصہ یہ کر دیتے ہیں کہ اگر کوئی ہماری اتنی بات ہی اگر فی الحال مان لیں، انشاءاللہ عدلہ پھر کسی دن اگر موقع ملا اور توفیق ملی تو دیں گے. ٹو اسٹیٹ سولوشن از ناٹ این آپشن. بہت سارے امن پسند لوگ یہ کہتے ہیں کہ دیکھیں ان کو ایک اسٹیٹ دے دیتے ہیں، فلسطین کو ایک اسٹیٹ دے دیتے ہیں، وہ لڑائی لڑائی معاف کرو اور پتہ نہیں. ٹھیک ہے، تو اس لیے جو ہے وہ ہم یہ اس کو بالکل آؤٹ رائٹ ڈینائی کر رہے ہیں. نہ ہی اسلامک لیڈرشپ اس کی قائل ہے، خود نہ امام خامنہ ای قائل ہے، نہ اسی طرح مرجعیت قائل ہے، نہ فلسطینی خود قائل ہے، اور کوئی بھی مقاومت کا فرنٹ اس چیز کا قائل نہیں ہے کہ ٹو اسٹیٹ سولوشن ہو. بس آپ بھی اگر اس طرف جا رہے ہیں تو آپ اپنے تھاٹ پروسیس کو چیک کریں، اور انشاءاللہ کبھی پھر آپ کی خدمت میں عرض کریں گے واٹ کائنڈ آف گورنمنٹ شوڈ بی دیئر. کہ مثلاً جب اسرائیل ختم ہو جائے گا تو بالآخر فلسطین کے اوپر کوئی حکومت تو ہونی ہے، تو وہ کس قسم کی حکومت ہو؟ وہ جو آغا نے فرمایا ہے کہ ہمارے پاس ریفرنڈم ہونا چاہیے پوری دنیا سے. یہ جو 5 سے 6 ملین ہم نے پہلے عرض کیا آپ کی خدمت میں کہ فلسطین جن کو بے گھر کر کے یہاں سے باہر نکال دیا گیا، ایکزائل کر دیا گیا، ان کو واپس آنے کا حق دیا جائے. اوریجنل پیلسٹینینز، نیٹو پیلسٹینینز، نہ یہ کہ جو لا کے بسائے گئے ہیں، ان کی بات نہیں کر رہے ہیں. جو اوریجنل پیلسٹینینز ہیں اس کے اندر مسلمان ہوں، اس کے اندر مسیحی ہوں، اس کے اندر یہودی ہوں، اس سے کوئی فرق نہیں پڑتا. وہ فلسطینی کے جو یہاں کے رہنے والے ہیں وہ اپنے لیے فارم آف گورنمنٹ کو طے کریں، اس کا فیصلہ کریں، اور وہ فارم آف گورنمنٹ اجرا کر دیں. اس کے اندر کسی اور ملک یا کسی اور اینٹیٹی اس کو مداخلت کا حق ہی نہیں ہونا چاہیے. ٹھیک ہے، اور آخری صرف ہماری بات یہ کہ مقاومت اور ریزسٹنس وہ جو ہے وہ راہ حل ہے. اس چیز کو پروموٹ کرنا اور اس چیز کو ماننا اور سمجھنا یہ بہت ضروری ہے. جس طرح امام حسین علیہ السلام نے فرمایا تھا کہ وَإِنَّ الدَّيْءِ ابْنَ الدَّعِي قَدْ رَكَزَ بَيْنَ اِثْنَتَيْنِ بَيْنَ سِلَّةَ وَزِلَّةَ وَحَيْحَاتْ مِنَ الزِلَّةِ. تو آپ دیکھیں کہ مسلمانوں کے پاس بھی اس وقت یہ وہ ٹائم ہے کہ اسرائیل کے خلاف حیحات من الزلہ کا نعرہ بلند کرنا پڑے گا، اور وہی واحد سلوشن ہے امام حسین علیہ السلام سے لے کے.
جی بہت شکریہ کہ ایک اہم گفتگو ہمارے جو ہے ہوئی، اگرچہ ہر پروگرام میں یہ تذکر دیا جاتا ہے کہ یہ بحثیں اتنی طولانی ہیں، کہ اس کے اوپر تفصیل سے جو ہے وہ بحث کرنے کی ضرورت ہے. فہرست وار جو ہے ہم آپ کی خدمت میں ان مباحث کو بیان کرتے ہیں تاکہ جو اہل فکر طبقہ ہے, اہل تحقیق طبقہ ہے, وہ ان مطالب کو کہ جو ان پروگرامز میں بیان ہوتے ہیں ان کو اپنے سامنے رکھتے ہوئے تحقیق شروع کرے تو بہت سارے اور بھی علمی پہلو اس کے سامنے کھلیں گے. ناظرین, ہمارے اس پروگرام کا بھی وقت اپنے اختتام کو پہنچا. کل دوبارہ آپ کی خدمت میں حاضر ہوں گے نئی موضوع کے ساتھ, نئے سوالات کے ساتھ. تب تک کے لیے اجازت دیجیے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
را پایتخت رژیم صهیونیستی اعلام بکنن, این از عجز اینهاست, از ناتوانی اینهاست. در قضیه فلسطین دست های اینها بسته است. با این کار هم ضربه بزرگتری خواهند خورد. بلا شک دنیای اسلام در مقابل اینها خواهد ایستاد. قطعا دشمن نمیتواند در قضیه فلسطین موفقیت مورد نظر خودش رو پیدا کنه و فلسطین آزاد خواهد شد. تردیدی نیست که فلسطین آزاد خواهد شد.
اینجا مرکز مقاومت است.